हामी पहिलो तिमोथी दुई अध्यायमा आजदेखि सुरु गर्नेछौँ। अनि वास्तवमा तिमोथीको पत्रलाई यति गहिरोसँग मैले पहिला कहिले पनि अध्ययन पनि गरेको थिएन। अझै मैले त्यो सबै जति पनि त्यहाँ शब्दहरू कन्सेप्टहरू चलाइएको छ, जति कुराहरू छ, त्यसलाई सबै वर्णन गरे पनि अझै एक अध्याय अझै सिद्धिँदैन थियो। तर कति कुरा चाहिँ छुट्याएर हामी दुई अध्यायमा पुगेका छौँ। अनि हामीलाई थाहा छ एक अध्यायमा विशेष गरिकन पावलले एफिसीको मण्डलीमा झुटा शिक्षाहरूलाई सामना गर्ने सम्बन्धी शिक्षा, झुटा शिक्षा सम्बन्धी कसरी झुटा शिक्षाको मुकाबिला गर्ने, त्यसबाट मण्डलीलाई सुधार्ने त्यो कुरा तिमोथीलाई दिएका थिए। अनि धेरै अरू कुराहरू हामीले सिकेका थियौँ। अनि प्रेम, विश्वास र हाम्रो हाम्रो कन्सेन्स, हाम्रो विवेक सम्बन्धी पनि हामीले धेरै कुराहरू सिकेका थियौँ। अनि हाम्रो जीवनमा क्रिस्चियन भएको सबभन्दा गहिरो प्रमाण चाहिँ हामीमा चाहिँ परमेश्वरीय प्रेम हुन्छ, जुन प्रेम चाहिँ जुन प्रेम चाहिँ शुद्ध हृदय र सफा विवेकबाट आउँछ, क्लियर कम के भन्छ कन्सेन्स भनेर हामीले हेरेका थियौँ। अनि आज चाहिँ हामीले मण्डलीको मानिसहरू अथवा मण्डली कसरी सञ्चालन हुनुपर्छ, मण्डली कसरी चल्नुपर्छ, मण्डली सम्बन्धी शिक्षा आज हामीले सुरु गर्छौँ। अनि सर्वप्रथम तपाईँलाई मैले मलाई लाग्छ यो दुई अध्यायको सुरु गर्दै गर्दा एकदेखि सात पद हामी हेर्छौँ, अनि तपाईँलाई आठ पद सबै पढ्छु, तर त्यो अर्को हप्तामा आउँछ। अनि वास्तवमा यो एकदेखि सात पद पनि थुप्रै विषय छ यसमा, त्यसैले हेरौँ, एक दुईवटा क्लास अरू हुन्छ यसमा, तर आज मुख्य सुरुको कुरालाई नै हामी जोड दिन्छौँ। अनि यहाँ मैले यो अनुवाद यो अर्को बाइबलबाट पढ्दैछु, अनि यहाँ चाहिँ यस्तो लेखिएको छ, यसकारण म यो अर्थी दिन्छु, सबैभन्दा पहिले सबै मानिसहरूको निम्ति बिन्ती, प्रार्थना र निवेदनहरू साथै धन्यवादहरू चढाउन्, सारा भक्ति र इमान्दारीमा शान्ति र चैनको जीवन जिउन सकौँ भनेर राजाहरू र सबै उच्च अधिकारीहरूको निम्ति चढाइउन्, किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ। उहाँ सबै मानिसहरूले मुक्ति पाउन् र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा गर्नुहुन्छ। पाँच पदमा, किनभने परमेश्वर एकैजना हुनुहुन्छ, अनि परमेश्वर र मानिसहरूको बिचमा एकैजना मध्यस्थ हुनुहुन्छ, अर्थात् ख्रिस्ट येशू। उहाँ चाहिँ एउटा मानिसको रूपमा हुनुहुन्छ, जसले आफैलाई सबैका लागि छुटकाराको दामको रूपमा दिइहाल्नुभयो। यसको साक्षी ठिक समयमा दियो, जसको निम्ति म प्रचारक र प्रेरितको रूपमा विश्वास र सत्यतामा अन्य जातिहरूको शिक्षकको रूपमा नियुक्त गरिएको छु। म ख्रिस्टमा सत्य बोल्दछु र झुट बोल्दिनँ। अनि एउटा आठ पदसम्म म पढ्छु भनेको थिएँ। आठ पदमा चाहिँ, यसकारण म चाहन्छु हरेक ठाउँमा पुरुषहरूले पवित्र हातहरू उठाएर बिना क्रोध र बिना शङ्का प्रार्थना गरून्। अनि त्यसपछि स्त्रीहरूको कुरा छ, खासमा आठ पददेखि पन्ध्र पदसम्मको कुरा चाहिँ यो बाइबलमा मण्डलीको पुरुष र स्त्रीको भूमिका सम्बन्धी शिक्षा छ, त्यो शिक्षाको बारेमा टपिक छ। अनि यो पहिलो कुरा दुई अध्यायमा सुरुमा चाहिँ यो बाइबलमा सबै मानिसहरूको निम्ति प्रार्थना चढाउने कुरा छ। त्यसकारणले पावलले पहिलो तिमोथी एक अध्यायमा अघि सुरुमा मैले भन्दै थिएँ, झुट्टा शिक्षाको विषयमा कसरी त्यसलाई सुधार्ने, मण्डलीलाई सत्यतामा कसरी अगाडि बढाउने भन्ने कुराको शिक्षामा उनले पहिलो अध्याय खर्च गर्छन् र धेरै शिक्षाहरू त्यहाँ हामीले पाउँदछौँ। अनि अन्तिमतिर हामीले तिमोथीलाई पावलले कसरी उत्साह दिएका थिए, किनभने मण्डली के भन्छ, एफिसीको मण्डली चाहिँ एउटा स्थापित एक प्रकारले धेरै शिक्षा पाएको होइन, एल्डरहरू पुरै चुनिएको र एउटा स्थापित मण्डली थियो, र पनि त्यहाँ थुप्रै समस्या थियो, अनि सबभन्दा मुख्य झुट्टा शिक्षाको समस्या। तर झुट्टा शिक्षा चाहिँ मण्डलीभित्र नै मण्डलीकै मानिसहरूमा त्यो झुट्टा शिक्षाको प्रभाव थियो, अनि त्यसको त्यसलाई कसरी समाधान गर्ने भनेर पावलले तिमोथीलाई पठाएका थिए। त्यसैले यो पास्टरीय पत्रहरू पढ्दै गर्दाखेरि चाहिँ मण्डली कसरी सत्य र जीवित हुन सक्छ भन्ने कुराको बारेमा हामीले गहिरो शिक्षा पाउँदछौँ। त्यसैले यहाँनिर अब दुई अध्यायदेखि चाहिँ मण्डली विशेष गरी आराधना सेवा चाहिँ कसरी सञ्चालन हुनुपर्छ, त्यसमा सबभन्दा महत्त्वपूर्ण कुराहरू के हुन्, यो विषयबाट यहाँ सुरु गरेको हामी देख्दछौँ। अनि यो विषयमा कुरा गर्दै गर्दाखेरि मेरो चाहना चाहिँ के थियो भने यसरी यो जुम्मा होइन कि तपाईँसँग मण्डलीमा बसेर यो कुरा गर्ने मेरो चाहना थियो, तर त्यो त सम्भव छैन, यहाँ हामी छलफल मात्रै गर्छौँ। किनभने म बेथानी अनुग्रह मण्डलीमा गएका कति महिनादेखि, अझ वर्षदेखि म कोसिस गरिराखेको छु, अनि मेरो इच्छा चाहिँ के छ भने कुनै पनि मण्डली जुन प्रकारले सञ्चालन हुन्छ त्यसको सम्पूर्ण कुराहरू बाइबलीय र परमेश्वरलाई महिमा दिने, पवित्र आत्माको अगुवाईमा एकले अर्कालाई निर्माण गर्ने, एउटा येशु ख्रिस्टको जीवित शरीरको रूपमा कसरी मण्डली खडा हुन सक्छ, जसले हरेक पटक मण्डलीमा उपस्थित हुँदाखेरि परमेश्वरको उपस्थिति, परमेश्वर शक्तिशाली हुनुहुन्छ र उहाँ आफ्नाहरूको बिचमा काम गर्नुहुन्छ, र मण्डलीमा जाने मान्छेहरू मण्डलीमा उपस्थित हुँदै गर्दाखेरि उनीहरू किन एकअर्कामा मण्डलीमा यसरी सँगसँगै भेला भएका छन्, त्यसको सबभन्दा मुख्य उद्देश्यमा उनीहरू अलमल नपरो। धेरै मण्डलीहरू मण्डलीमा चाहिँ जसरी एक ठाउँमा आउँछन् धेरै विषयमा अलमल भएको हामी देख्दछौँ। त्यसकारणले यो पास्टरीय पत्रहरू, पास्टोरल लेटर्स भन्छ, ले चाहिँ हामीलाई एउटा शिक्षा के दिन्छ भने नि, एउटा बाइबलीय नयाँ नियमको परमेश्वरको वचन अनुसारको मण्डलीमा प्राथमिकता के हुन्छ, कसरी एकले अर्कालाई निर्माण गर्नुपर्छ। एउटा सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँहरू मेरो दिमागमा, यो हामीले हाम्रो मनमा राख्नुपर्छ, त्यो के हो भने मण्डली चाहिँ एकले अर्कालाई बदनाम गर्ने ठाउँ होइन, फुटाउने, विद्रोह गर्ने, विरोध गर्ने, अर्कै ग्रुप खडा गर्ने, भिन्नै विचारहरू गर्ने ठाउँ होइन, मण्डली चाहिँ एकले अर्कालाई बनाउने ठाउँ हो। बाइबलमा त्यो कुरो पाउँछ हामीले, एकले किन, हामी सबै पर्फेक्ट छैनौँ, हामी कोही पनि आफ्नो धार्मिकताले योग्य भएका होइनौँ, हामीलाई परमेश्वरले उहाँको अनुग्रहबाट, उहाँको आत्माको शक्तिबाट, हामी उहाँको धार्मिकतामा, येशु ख्रिस्टको धार्मिकतामा हामी परमेश्वरको अगाडि योग्य हुन्छौँ। त्यसकारणले एउटा मान्छेले भने जस्तै, हामी पवित्रताबाट येशु ख्रिस्टमा जाने होइन, येशु ख्रिस्टबाट पवित्रतामा जान्छौँ। बुझ्नुहुन्छ कुरा? हामी पवित्र भएर, हुन त बाइबलमा पत्रुसले पवित्र हो किनभने परमेश्वर पवित्र हुनुहुन्छ भनेर भनेको छ, तर पवित्र कसरी हुने? हामी पवित्र भएर येशुमा जान सक्दैनौँ, येशु ख्रिस्टद्वारा हामी पवित्र हुन्छौँ। जब येशु प्रभु चाहिँ क्रुसमा टाँगिएर उहाँको प्राण उहाँले त्याग्नु भयो, मन्दिरको पर्दा च्यातिएर दुई फ्याक भयो, त्यसले एउटा कुरा के देखाउँछ भनेदेखि, अब परमेश्वरको अनुग्रह मानिसहरू जो परमेश्वरको सम्बन्धबाट टाढा भएको र परमेश्वरको क्रोध र आफ्नो पापमा फसेका छन्, बन्धनमा परेका छन्, अब त्यो पर्दाले बन्द गरेको ढोका येशु ख्रिस्टमा विश्वास गरेर उहाँको अनुग्रहद्वारा परमेश्वरसम्म जाने ढोका खुलेको छ। त्यसैले हामी परमेश्वरको अगाडि ख्रिस्टको धार्मिकतालाई लिएर, त्यो नै उहाँको अनुग्रह हो। अनुग्रह भनेको चाहिँ सजिलो शब्द, ग्रेस भनेको सजिलो शब्द चाहिँ के हो भने परमेश्वरबाट आउने सहायता, त्यो सित्तैको कुरा हो। त्यसैले कुनै पनि व्यक्ति कसरी क्रिस्चियन हुनसक्छ, को हो क्रिस्चियन, क्रिस्चियन कस्तो हुन्छ, यो वास्तवमा बाइबलमा धेरै यसको बारेमा शिक्षा छ, तर आज तपाईँलाई म त्यो कुरा गर्दिनँ, अर्को दिन हामी हेरौँला त्यसको लागि। तर आज विशेष गरिकन पावलले यो पहिलो तिमोथी 2 अध्यायमा पुगेपछि मण्डलीको जीवनमा आराधना स्तुति कसरी गर्ने भन्ने कुराबाट सुरु गर्छन्। मण्डली अब कस्तो, कसरी चल्नुपर्छ, मण्डलीमा सबभन्दा ठुलो प्राथमिकता केलाई दिनुपर्छ, यो कुरा सबभन्दा महत्त्वपूर्ण छ। अनि यो विषयमा जब म अध्ययन गर्दै थिएँ, मेरो दिमागमा धेरै कुराहरू आइरहेको थियो। मण्डली एउटा पूर्ण रूपमा, सम्पूर्ण हिसाबले येशूको शरीरको रूपमा हरेक विश्वासीहरू जो मण्डलीको भाग हुन्छन्, अब यहाँ मण्डली भन्दाखेरि चाहिँ दुईटा हिसाबले बुझ्नुपर्छ। एउटा चाहिँ विश्वव्यापी मण्डली, हामी सबै येशू ख्रिस्टको शरीरको विश्वव्यापी रूपमा सदस्य हुन्छौँ जब हामीले येशूलाई ग्रहण गर्छौँ, उहाँमा विश्वास गरेर नयाँ गरी जन्मिन्छौँ। त्यसपछि अर्को विषय भनेको चाहिँ के हुन्छ, स्थानीय मण्डली। हरेक व्यक्तिको आफ्नो जिम्मेवारी, आफ्नो सहभागिता, आफ्नो एकअर्कालाई गर्नुपर्ने सेवाको समर्पणताको सम्पूर्ण कुरा चाहिँ के हुन्छ, स्थानीय मण्डली मार्फत हुन्छ। स्थानीय मण्डली मार्फत परमेश्वरले हामीलाई पवित्रीकरणमा बढाउँदै लानुहुन्छ। त्यसकारण हामी स्थानीय मण्डलीमा पनि एउटा ख्रिस्टको शरीरको रूपमा हामी के भन्छ त्यसलाई सञ्चालित हुनुपर्छ, होइन? त्यसकारणले पहिलो कुरा मैले तपाईँलाई भनिसकेँ यहाँनिर कि मण्डली, यो क्रिस्चियन चर्चको लाइफ अफ द चर्च, त्यसमा आराधना स्तुति चाहिँ कुन स्थानमा हुनुपर्छ, कसरी गर्नुपर्छ भन्ने कुरा नै सबभन्दा पहिला यहाँ हामी देख्दछौँ। अनि तपाईँलाई मैले अघि पढेको पहिलो तिमोथी 2:1 सर्वप्रथम भन्ने शब्द त्यहाँ चलाएको छ। सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्ति नम्र निवेदन अनि प्रार्थना र मध्यस्थ बिन्ती र धन्यवाद चढाइन्। अब त्यहाँ त्यसलाई चाहिँ तपाईँलाई मैले यहाँ आई डोन्ट नो इफ आई क्यान डु दिस, आउँछ कि आउँदैन, अलिकति आज मैले अल्छी गरेँ, त्यो स्लाइड बनाएको छैन, र तपाईँले पढ्न सक्नुहुन्छ होला। यहाँनिर मण्डली जीवनमा आराधना स्तुतिको शिक्षा। सो सबभन्दा पहिला मण्डली सञ्चालन, एउटा ख्रिस्टको मण्डली, येशूको शरीर जो हुन्छ, तपाईँ र म चाहिँ त्यसको एउटा अङ्ग हुन्छौँ, अनि मण्डली नै एउटा परमेश्वरको एउटा जीवित निकाय हो यो संसारमा, जो परमेश्वरले सुरु गर्नुभयो। अनि त्यसको बारेमा हामीले धेरैचोटि हेरेका छौँ, येशू प्रभुले म मेरो मण्डली स्थापना गर्नेछु र नरकको फाटक त्यसमाथि विजय हुने छैन भनेर हामीले हेरेको थियौँ। त्यसकारणले यो मण्डलीको बारेमा सोच्दाखेरि हामी कतिजना त्यति सिरियस छैनौँ, र म यहाँनिर हामी हरेकलाई सम्झाउन चाहन्छु, हामी आफै आफूलाई, कि वास्तवमा यो संसारमा मण्डली अति सिरियस कुरा हो, किनकि मण्डलीद्वारा नै हामी अर्को संसारसँग सम्बन्धमा आउँछौँ। मण्डलीद्वारा नै हामी हाम्रो सृष्टिकर्ता परमेश्वर, जो कहिल्यै पनि मर्नुहुन्न, जो राजाहरूका महाराजा हुनुहुन्छ, त्यो मण्डलीद्वारा हामी त्यसमा कनेक्सन हुन्छौँ। त्यो मण्डलीद्वारा परमेश्वर आज उहाँको काम संसारको मानिसहरूको अगाडि गर्नुहुन्छ। मण्डली नै एउटा ठाउँ हो जहाँ येशू ख्रिस्ट पुनरुत्थान हुनुभएको र उहाँले गर्नुभएको कामको एउटा गवाही दिन्छ मण्डली। त्यसैले यो मण्डलीको बारेमा हाम्रो बुझाइ एकदम कमी छ भन्ने मैले महसुस गरेको छु। धेरैजनाको जीवनमा मण्डली सम्बन्धी कुरा उनीहरूले जानेको छैन, बाइबलमा राम्रोसँग हेरेको छैन। त्यसैले एनिवे त्यो विषय छुट्टै, आज त्यसको बारेमा पनि धेरै कुरा म गर्दिनँ। तर मण्डलीमा आराधना स्तुतिको स्थान अथवा प्रार्थनाको स्थान, त्यसैले मण्डलीले कसरी सोच्नुपर्छ, मण्डलीमा सबभन्दा बढी फोकस केमा हुनुपर्छ, किन भन्ने विषयमा हामी यहाँ हेर्दछौँ। तपाईँलाई यहाँ मैले अलिकति लेखेको छु, यो चारवटा प्रार्थनाको चारवटा विषय हामी यहाँ देख्दछौँ। एकैछिन है, त्यस कारणले यहाँ तपाईँलाई मैले एक पदमा अब विभिन्न अनुवादमा हामीले हेर्दाखेरि कहिलेकाहीँ यो अनुवादले धेरै अप्ठ्यारो बनाउँछ तपाईँ र मलाई। अनुवाद भनेको चाहिँ बाइबल जुन भाषामा लेखियो, जुन आशयमा लेखियो, जुन शब्दहरू लेखिए, जे परमेश्वरको वचन आयो त्यसलाई हाम्रो भाषामा पुग्दासम्म कतिचोटि हामीले राम्रोसँग बुझ्न सक्दैन, होइन? यहाँनिर कतिवटा कुरा तपाईँले प्रार्थना भन्दाखेरि अथवा आराधना स्तुति, मण्डलीको आराधना स्तुतिमा प्रार्थनाको भाग जुन छ त्यो चाहिँ यो चारवटा कुरा हामी देख्दछौँ। पहिलो कुरा अङ्ग्रेजीमा रिक्वेस्ट भन्छ, बिन्ती, अनि दोस्रो कुरा चाहिँ प्रार्थना। अब यहाँनिर बिन्ती र प्रार्थनामा के फरक छ, अथवा प्रेयर्स रिक्वेस्ट के फरक छ? तर यहाँनिर यो कमेन्ट्री लेख्ने मान्छेहरू, बाइबलको विद्वानहरूले धेरै कुराहरू लेखेका छन्, त्यो सबै कुरा म आज भन्न भ्याउँदिनँ। र तपाईँलाई सरसर्ती आज मैले के अध्ययन गरेको छु, कुन कुरालाई मैले फोकस गरेको छु तपाईँलाई म भन्न चाहन्छु, तर यहाँ भिन्नता छ। त्यसैले मण्डलीमा सबभन्दा ठुलो प्राथमिकता एक नम्बरमा नै प्रार्थनाको हुन्छ, जुन प्रार्थनाको किसिम चाहिँ फोकस फरक फरक हुन्छ फोकस। अनि यो तपाईँलाई पछि म बताउँछु, बिन्ती अथवा रिक्वेस्ट भन्ने पहिलो फोकस, पहिलो कुरा भयो मण्डलीमा सबभन्दा पहिला गर्ने कुरा भयो त्यो, होइन? दोस्रो कुरा गर्ने कुरा के हो, त्यो चाहिँ प्रार्थना जनरल, इन जनरल प्रार्थना, त्यो कङ्ग्रिगेसनको लागि, एकअर्काको लागि जो उपस्थित छन्, हामीले एक्लै अर्काको लागि। अनि प्रार्थना भन्ने बित्तिकै सबै कुरा के हुन्छ नि, जुन चाहिँ कुरा हामीबाट हुँदैन, प्रार्थना भन्ने बित्तिकै जुन कुरा केवल परमेश्वरले गर्न सक्नुहुन्छ, त्यो परमेश्वरको अगाडि हाम्रो आवश्यकताहरूलाई पुर्याउने काम हो। त्यसपछि तेस्रो कुरो चाहिँ निवेदन, यहाँनिर बाइबलमा निवेदन छ, अनि अनि त्यसपछि यहाँनिर निवेदन अङ्ग्रेजीमा इन्टरसेसन भन्छ, होइन? सप्लिकेसन पनि भन्छ, देयर इज डिफ्रेन्ट वर्ड्स, होइन? त्यसपछि थ्याङ्क्स गिभिङ, धन्यवाद दिने। अर्को शब्दमा के भन्न सकिन्छ भनेदेखि यो अर्को चाहिँ प्रेज पनि भन्न सकिन्छ, अथवा परमेश्वरलाई प्रशंसा दिने, महिमा चढाउने। त्यसैले हाम्रो मण्डली जहिले पनि यो चारवटा विषय, मण्डली सेवा, पब्लिकली दुईवटा विषय हुन्छ, परमेश्वरको महिमा गर्ने, परमेश्वरसँग प्रार्थना गर्ने, एउटा पब्लिकली भनेको चाहिँ सामूहिक रूपमा एज अ मण्डलीको हिसाबले, कङ्ग्रिगेसन भन्छ अङ्ग्रेजीमा, सँगै मिलेर गर्ने कुरा एउटा भयो, जुन चाहिँ मण्डलीमा हामी भेला हुन्छौँ। दोस्रो कुरा चाहिँ के भयो, व्यक्तिगत रूपमा इन्डिभिजुअल प्रेयर, अनि कतिजना मान्छेहरूको निम्ति यो इन्डिभिजुअल प्रेयर व्यक्तिगत रूपमा परमेश्वरसँग क्वाइट टाइम पनि भन्छ, शान्त समय पनि भन्छ, यो गरे जसले चाहिँ यो समय बिताउने गरेका छ उसलाई थाहा छ यसको बारेमा, तर यसको बारेमा पनि आज म धेरै कुरा गर्दिनँ, किनभने यो शान्त समय, क्वाइट टाइम, साथ कुनै दिन एक दिन व्यक्तिगत आराधना, व्यक्तिगत शान्त समयको बारेमा हामीले सिक्नेछौँ, तपाईँलाई म त्यसको बारेमा भन्न चाहन्छु। अनि वास्तवमा जसको शान्त समय चाहिँ एकदमै बलियो छ, एकदमै गहिरो छ, उसले साँच्ची नै क्वालिटी टाइम परमेश्वरसँग बिताउँछ भनेदेखि त्यसको जीवनमा त्यसको प्रमाणहरू देखिन्छ। जस्तो भनिन्छ नि, जसले बाइबल पढ्छ हप्तामा कमसेकम चारचोटि बाइबल पढ्ने भनेको चाहिँ त्यो बाइबल पढ्ने चाहिँ शान्त समयमा पढ्ने जस्तो, बाइबल पढ्ने भनेको चाहिँ वास्तवमा परमेश्वरको वचनलाई पढेपछि त्यसलाई मनन गरेर त्यसले के भन्छ त्यसमा ध्यान दिएर पढ्ने कुरा। अनि मैले एउटा कुरा हेरेको थिएँ, मान्छेले हप्तामा चारचोटि परमेश्वरको वचन पढ्छ भनेदेखि चाहिँ उसको जीवनमा थुप्रो कुरा फरक पर्न थाल्छ भनेर चाहिँ लेखिया रहेछ। अनि त्यहाँ धेरैवटा कुराहरू छन्, पवित्र जीवन सम्पूर्ण, जस्तो के भन्छ, डिप्रेसन नहुने, यो सबै एक्लोपना, होइन, लोनलिनेस नहुने, धेरै अरू कुरा छ, अनि खराब, जस्तो खराब सोचहरू, होइन, मान्छेहरू अहिले त धेरै किसिमका नराम्रो, जस्तो कुनै कुरा देख्यो भने त्यसको बारेमा नराम्रो सोचहरू गर्ने, यो सबै परमेश्वरको आत्माबाट आउँदैन, यो शैतानको आत्माबाट आउँछ, परीक्षा आउँछ, जब हामीले त्यसलाई ठाउँ दियो भनेदेखि त्यसले जरो गाड्न थाल्छ सबै कुरा, होइन? धेरै जस्तो चाहिँ मत्ती 5 हामीले पहाडी उपति सिक्दै गर्दा के सिकेका थियौँ, यहुदीहरूको विचारमा जब हातले कुनै कुरा गरिँदैन त्यो पाप भनेर ठानेन, तर यसु प्रभुको शिक्षामा के सिक्यौँ हामीले, मनले गरेको कुरा पनि पाप भयो, कुनै कुरा गरे छैन तर मनले सोच्यो त्यत्तिकै पाप हो। त्यसैले व्यभिचारको बारेमा, हत्याको बारेमा यसु प्रभुले सिकाउनु भएको छ, त्यो हत्या नै गर्नु परेन तर मनमा जब मान्छेले त्यस्तो खालको खराबी सोच्छ कसैको बारेमा भने उसले पाप गर्छ। त्यसैले यहाँनिर तपाईँलाई मैले के सम्झाउँदै थिएँ भनेदेखि नि, यो क्वाइट टाइमको सम्बन्धमा, परमेश्वरको वचन पढ्ने सम्बन्धमा, पवित्र आत्माको अगुवाईलाई महसुस गरेर उहाँको उपस्थितिलाई थाहा गरेर हिँड्ने सम्बन्धमा विचार गर्दाखेरि, जब मान्छेले 4 दिन हप्तामा 4 चोटि, होइन कमसेकम 4 चोटि, भनेपछि उसले सायद 10 मिनट, 15 मिनट, 20 मिनट कति बितायो बाइबल पढेर, 4 चोटि हप्तामा बाइबल पढ्न थालिसकेपछि त्यो मान्छेको जीवनमा गवाही दिने र मान्छेलाई प्रभुको बारेमा बताउने कुरा चाहिँ 220% बढेछ अरे। यो चाहिँ एउटा साँचो आँकडा हो। मान्छेको यो मान्छेको जीवनमा रिसर्च गरेर यो पत्ता लगाएको, सर्वे गरेर, होइन, जब मान्छेले कमसेकम हप्तामा 4 चोटि बाइबल सधैँ पढ्छ र त्यसलाई मनन गर्छ, उसको उसको जीवन के हुन्छ? उसले उसको जीवन मान्छेलाई गवाही दिने र मान्छेलाई येसुमा उसको त्यो मान्छेलाई बाँड्ने कुरामा चाहिँ 220% बढेर भने कति हो? धेरै हो, बुझ्नुहुन्छ? त्यसैले यहाँनिर कहिलेकाहीँ हामी हेर्छौँ नि, हाम्रो आफ्नै मान्छेहरूलाई सुसमाचार सुनाउन सकेका छैन, मान्छेलाई विश्वासमा ल्याउन सकेका छैन, कोही जीवनमा अहिलेसम्म गर्ने भने एकजना पनि विश्वासी बनाउन सकेका छैन। किन? तपाईँहरूको सायद तपाईँको जीवनमा बाइबलको काम भइरहेको छैन, बाइबल पढ्ने, होइन? त्यसैले हामी मण्डलीमा सुसमाचारको काम भएको देख्ने इच्छा गर्छौँ भने, गर्न चाहन्छौँ भने के गर्नुपर्छ? मण्डलीका विश्वासीहरूलाई परमेश्वरको वचन पढ्नलाई हामीले उत्साह दिनु पऱ्यो, सिकाउनु पऱ्यो, होइन, परमेश्वरको वचन पढ्नु पऱ्यो। एनिवे, यहाँनिर हामी मण्डलीको आराधना स्तुति, पब्लिक वर्सिप भन्छ अङ्ग्रेजीमा, जुन चाहिँ हामी सामूहिक रूपमा मण्डलीमा भेला भएर आराधना स्तुति गर्छौँ, यसको बारेमा धेरै कुराहरू छन्। मसँग कति कुराहरू छन् जो म सिकाउन चाहन्छु, मैले भ्याएको छैन। हाम्रो बेथानी अनुग्रह मण्डलीमै कति कुराहरू मैले देखिरहेको छु जुन चाहिँ म सिकाउन चाहन्छु, सायद एक दिन त्यो कुराहरू सबै हामी गर्दछौँ। तर सबभन्दा ठुलो कुरो के छ भने, मण्डलीमा सबैभन्दा बढी आवश्यकता, पहिलो प्राथमिकता पावलले यहाँ के भन्छ, सर्वप्रथम पहिलो प्राथमिकता प्रार्थना। अनि त्यो प्रार्थना कति किसिमको, यहाँ मैले तपाईँलाई देखाएको छु बिन्ती, होइन, अनि यसको बारेमा अलिकति वर्णन हामी अन्तमा गर्छौँ। यो सबभन्दा तेस्रो भनेको चाहिँ इन्टरसेसन भनेको चाहिँ तेस्रो व्यक्तिको, अनि जब तपाईँले देख्नुहुन्छ 6-7 पदमा, 7 पदमा पुगेपछि तपाईँले देख्नुहुन्छ यहाँ के भनेको छ, कसको लागि प्रार्थना गर्नु भनेको छ 7 पदमा। यसकारण आखिरी प्रचार प्रेरित दोस्रो तिमी थिए, होइन, 6 पदमा के छ, त्यसैले यहाँनिर 1 पदमा चाहिँ यो प्रार्थनाको बारेमा दिया छ भनेदेखि, दोस्रो पदमा, मैले 6 पद भने दोस्रो पदमा नै छ, यो दोस्रो पदमा चाहिँ जुन भनेको छ नि त्यो चाहिँ यो तेस्रो, यो के अरे तेस्रो पोइन्ट जो छ, इन्टरसेसन, निवेदन, अनि नेपालीमा अर्को शब्द छ अन्तर्बिन्ती पनि भन्छ, होइन, त्यो त्यो चाहिँ धेरै अरू अरू शब्दहरू पनि चलाउँछन् मान्छेले। एनिवे, यहाँ के छ, 2 अध्यायको 2 पहिलो तिमोथी भन्ने, राजाहरू र सबै उच्च पदका भएकाहरूको निम्ति पनि प्रार्थना गर्ने, ताकि हामी निर्धक्क र शान्तिपूर्वक भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौँ। यहाँनिर यो धार्मिक र आदरणीय भन्ने फरक फरक अनुवादमा फरक फरक शब्द तपाईँले पाउनुहुन्छ त्यसको बारेमा, होइन, धार्मिक र आदरणीय, अर्को ठाउँमा भक्ति र पवित्र जीवन भनेर लेखिएको छ, होइन, अनि यहाँ चाहिँ धार्मिक र आदरणीय भन्ने चाहिँ यहाँ हामी देख्दछौँ। यहाँनिर मेरो यो बाइबलमा चाहिँ के लेखा छ भने, त्यो चाहिँ मैले अनलाइनमा सारेको भयो, यो बाइबलमा चाहिँ के छ भने, सारा भक्ति र इमान्दारी साथ शान्ति र चयनको जीवन जिउन सकौँ भनेर राजाहरू र सबै उच्च अधिकारीहरूको निम्ति पनि प्रार्थना चढाउने, उनीहरूको लागि पनि प्रार्थना चढाउने, भने मतलब अर्को तेस्रो व्यक्ति जो चाहिँ तपाईँको सम्बन्धमै छैन तर उनीहरूको शासन हुने, उनीहरूको, हामीले अरू मानिसहरूको लागि पनि प्रार्थना गर्नु पर्यो, सबै मानिसहरूको लागि, होइन, सबै उच्च पदकाहरू भनेर यहाँ लेखेको छ 2 पदमा, होइन, सबै उच्च पदको। त्यसैले मण्डली चाहिँ देशको शासकहरूको लागि पनि प्रार्थना गर्नु पर्यो। थाहा छ तपाईँलाई, यो पावलले यो पहिलो तिमोथी लेख्दाखेरि रोमीमा को, रोमी शासक को थियो थाहा छ, न्युरो भन्छ, उसले चाहिँ यति ठुलो सतावट ल्याइरहेको थियो कि क्रिस्चियनहरूलाई मार्न थाल्यो त्यसपछि। र त्यहाँनिर उनीहरूले परमेश्वरसँग प्रार्थना गर्थे। उनीहरूले प्रार्थना गर्दाखेरि ती मान्छेहरूको लागि परमेश्वरको अनुग्रह र परमेश्वरबाट उनीहरूले उद्धार पाउनु, उनीहरूको समझ खोलोस्, यसरी प्रार्थना गरेको। सबै मानिसहरूले मुक्ति पाउन् भन्ने नै क्रिस्चियनहरूको चाहना हुन्छ। तपाईँ र म जो क्रिस्चियन छौँ, अहिलेका क्रिस्चियनहरू धेरै कस के हुन्छ, जो मान्छे आफूलाई मन पर्दैन त्यसको चाहिँ बारेमा नराम्रो सोच्छौँ, हामी घृणा गर्छौँ। तर क्रिस्चियनहरू के हुन्छ, कसैलाई घृणा गर्दैन। तपाईँले कसैलाई घृणा गर्नुहुन्छ भने तपाईँले जाँच्नुहोस् तपाईँमा आत्मा, पवित्र आत्मा हुनुहुन्छ कि कुनै अर्को आत्मा। किनभने घृणा परमेश्वरको व्यक्तिबाट आउन सक्दैन। त्यस कारणले अब यहाँ प्रार्थनाको कुरा गर्दै गर्दा अब तपाईँलाई सरसर्ती अलिकति एउटा उदाहरण दिन चाहन्छु। यहाँनिर के छ भने एकजना एउटा मण्डलीमा एउटा एल्डर एउटा पास्टर रहेछ। अनि एल्डरलाई चाहिँ के भएछ, तपाईँ राम्रोसँग सुन्नुहोस् है, अहिले यसलाई स्टप गर्छु। त्यो एल्डरलाई के भएछ भने, त्यो एल्डर चाहिँ कुनै पनि व्यक्ति, डिकन पनि हुनसक्छ, कुनै चर्चको विश्वासी पनि हुनसक्छ, उसको चाहिँ पास्टरपछि असहमति भएछ कुनै कुरामा। पास्टरले गरेका कुरा चित्त बुझेन अनि उसले के गर्यो, भित्रभित्रै अरू मान्छेहरूलाई बाँड्न थाल्यो त्यसको बारेमा। त्यो त्यसलाई अङ्ग्रेजीमा गोसेप भन्छ, नेपाली अनुवाद बाइबलमा चाहिँ त्यसलाई गनगन भन्छ, गनगन गर्ने भन्छ। तर हाम्रो मण्डलीहरूमा यो पनि भयानक पाप हो भनेर मान्छेले त्यसरी बुझ्या छैन, किनभने गनगन नगर्ने मान्छे कमै भेट्छु मैले। तर तपाईँ र मैले गनगन गर्नु हुँदैन, त्यो पापबाट हामीले छुटकारा पाउनुपर्छ। गोसेप इज सिन। इभन साँच्ची नै हाम्रो बारेमा गलत गरेका छ, उसले एकदमै दुःख दिएको छ, ऊ खराब छ, खराब काम गर्यो, उसको बारेमा बदनाम गर्नु, उसको त्यो खराबीको बारेमा अरू मान्छेलाई भन्नु, यो पाप हो। तपाईँलाई थाहा छ, यो त वचनमा छ नि, यो तपाईँ मैले मान्नुपर्ने विषय हो, बुझ्नुहुन्छ। यस्तो नसोच्नु कि कसैले सुनेको छैन, हामीलाई समस्या छैन, होइन, हामी नामधारी क्रिस्चियन होइनौँ नि, हामी त जीवित परमेश्वरमा पवित्र आत्माद्वारा डोड्याइएका उहाँका छोराछोरीहरू, जसको पिता स्वर्गीय पिता हुनुहुन्छ, हाम्रो उहाँसँग दिनदिनै सम्बन्ध हुन्छ। यो क्वाइट टाइमको कुरा चाहिँ उहाँसँग समय बिताउने कुरा हो, यो क्रिस्चियनको सम्बन्ध परमेश्वरसँग पवित्र आत्मा जीवित हुन्छ। एनिवे, यहाँ मैले भन्न लागेको कुरो हो, सो त्यो एल्डर अथवा डिकन अथवा कुनै एउटा व्यक्ति विश्वासी र पास्टरको बिचमा मिसअन्डरस्ट्यान्डिङ भन्छ अङ्ग्रेजीमा, होइन, उसलाई चाहिँ डिसएग्रिमेन्ट रहेछ, केही कुरामा चित्त बुझेन। यस्तो त हाम्रो मण्डलीमा धेरै मान्छे हुन्छ, भित्रभित्रै कहिलेकाहीँ त शैतानले जेलसी ल्याउँछ, डाह धेरैमा देखेको छु मैले, धेरैमा यो विरोध गर्ने र भित्रभित्रै एउटाले अर्कालाई उचाल्ने, त्यस्तो मैले प्रशस्त देखेको छु। अनि म के भन्न चाहन्छु, तपाईँमा छ कि छैन थाहा छैन, तर मैले यहाँ भन्दै गर्दा के हुन्छ, तपाईँमा छ भने तपाईँले प्रस्ताव गर्नुपर्छ, त्यति मात्रै मेरो चाहना छ। किनभने तपाईँ मेरो लागि होइन कि तपाईँकै लागि तपाईँ ख्रिस्टलाई पक्का पछ्याउन चाहनुहुन्छ, त्यो परमेश्वरको इच्छा हो, त्यो परमेश्वरको आज्ञा हो, परमेश्वरको वचनको काम त्यो हो, मण्डलीको उद्देश्य त्यो हो कि हामी पवित्र भएर उहाँको महिमा गर्न सकौँ। अनि त्यो पवित्र भने चाहिँ पुरा हृदयले जब येसुलाई पछ्याउँदैनौँ, उहाँको पवित्रता त हामीले आफैले गर्न सक्ने होइन नि, येसुबाट हुन्छ। कुनै पनि व्यक्तिमा पवित्रता कतिखेर हुन्छ, जतिखेर हामी टोटल्ली उहाँमा सुम्पन्छौँ। हामीले खालि स्वर्ग जान मात्रै विश्वास गर्ने अनि मान्छे अगाडि देखाउनु मात्रै जिउने गर्यो भने त यहुदी र हामीमा के फरक भयो, तिम्रो धार्मिकता यहुदीको जति पनि भएन भने काम लाग्दैन, येसु प्रभुले भन्नुभएको छ, होइन। त्यस कारणले त्यो, अनि यहाँ दुईजना त्यस्तो भएछ क्या, अनि त्यस्तो भएपछि के गरेछ त्यो एल्डरले, त त्यो जो मान्छे पास्टरसँग बेमेल भएको छ, यो हरेक मण्डलीमा हुनसक्छ यो, अनि यहाँनिर त समस्या के छ भने, हामी पास्टर पनि यति कन्फिडेन्स पनि छैन, के गरी गर्ने डिल पनि छैन, मान्छेले विरोध गरेको थाहा पायो त्यसको लागि सही प्रकारले ह्यान्डल गर्न पनि सकिरहेको छैन, बुझिन्छ। कतिजना मान्छेहरू त चित्त नबुझेका कुराहरू अर्को ठाउँमा कुरा गर्ने, अगाडि सामान्य कहिले पनि डिल पनि नगर्ने। तर मैले विश्वास गरेको जीवनमा मैले चाहिँ सानैदेखि के गरेर आएको भने, जुनसुकै व्यक्तिसँग मेरो सहमति छैन भने त्यो मान्छेको अगाडि नै त्यो कुरा भनेकै हुनुपर्छ भन्ने विश्वास गर्छु म। कुनै अगुवाहरूको विषयमा छ भनेदेखि अगुवासँग गएर कुरा गर्नुपर्छ, अरूलाई बदनाम गर्ने होइन, त्यो मिलाउनु पर्छ भन्ने विचार गर्छु म। त्यो नगर्ने मान्छेले परमेश्वरको अगुवाईलाई पछ्याएको हुँदैन, यो तपाईँ र मैले बुझ्नु पर्यो, यो एकदमै बुझ्नुपर्ने विषय हो। अनि मैले एक एकजना देखेको छु त्यस्तो नगरेको, कहिलेदेखिको कुहिएर बस्या छ मनमा, अर्कोको विचारको विरुद्धमा छ, अनि अर्को मान्छेलाई अर्को ठाउँमा गएर छ, अनि त्यसो गर्दा गर्दा मण्डलीको टोटल्ली विश्वासीहरू पनि त्यही प्रकारको छ, अझ जवानहरू त टोटल्ली। अनि त्यही कारणले के हुन्छ, हामीले मण्डलीमा एउटा कार्यक्रम गर्छु, एउटा सूचना दिन्छु, भोलि सूचनाको सुनेर त्यसमा पछ्याउने व्यक्ति चाहिँ के हुन्छ? नगन्ने। मलाई एकदमै हाँस उठ्छ त्यस्तो खालको विश्वासीहरू, तिनीहरू सबै नामदारी हुन् म भन्छु। जब हामी मण्डलीमा छौँ, बरु चारजना हौँ, तर टोटल विश्वास गर्ने मान्छेहरू हौँ। हामी सबै मिटिङमा जान सक्दैनौँ, हामी सबै कुरामा सहभागी हुन सक्दैनौँ, तर हाम्रो रेस्पोन्स हुनुपर्छ कि तपाईँ परमेश्वरलाई साँच्चै मान्नुहुन्छ। आज प्रश्न यही हो, साँच्ची नै तपाईँले परमेश्वरलाई पछ्याउन चाहनुहुन्छ? हामी सिन्सियर हुन्छौँ। सिन्सियर भन्ने शब्दको बारे मैले धेरैचोटि भनेको छु, हामी सिन्सियर हुन्छौँ, होइन? त्यस कारणले यहाँनिर पहिलो शब्द के छ? गोसेप। अनि यो एल्डर र पास्टरको बारेमा जो विसम्मति थियो त्यसको बारेमा तपाईँलाई मैले भनिसकेका छैन। त्यसपछि के भएछ? पास्टरले सुन्यो, एक कान दुई कान हुँदा हुँदा त सुरुमा त थाहा पनि थिएन उसले भित्रभित्र के भन्छ त्यो त्यो अहिलेको सबभन्दा छिटो फैलिने रोग के भन्छ, हिजो ज्वरो आएको छ मान्छेलाई भट्टाभट, होइन, डिङ्गो चाहिँ त्यो लामखुट्टेले टोक्नु पऱ्यो, अथवा यो अहिलेको के छ कोभिड चाहिँ के हुन्छ, यति छिटो सर्छ, होइन? अनि त्यसपछि पास्टरले थाहा पाउने बित्तिकै उसले के हेर्छ, ब्रदर लेट्स सिट डाउन, आई हर्ड यु हेभ सम डिसएग्रिमेन्ट विथ मी, मसँग तिम्रो चाहिँ केही असहमति छ, हामी सँगसँगै बसेर कुरा गरौँ, आउनुहोस्, ताकि मैले के गल्ती गरेँ त्यो म बुझ्न चाहन्छु र त्यसबाट क्षमा चाहन्छु, त्यो मिलाउन चाहन्छु, ल बसौँ। अनि त्यसपछि सिधै उसलाई त्यस्तो भनेछ, म सुध्रिन चाहन्छु भनेर भनेछ। अनि त्यो कुरा गर्दाखेरि त्यो एल्डर चाहिँ एक प्रकारले अक्क न बक्क भएछ, किनभने उसले कहिले पनि सोचेका थिएन कि यो कुरो पास्टरको कानमासम्म पुग्छ, ऊ भित्रभित्र कुरा चाहिँ गरिरहेछ। त्यही कारणले त्यस्तो खालको मान्छे को हुन्छ, जो मान्छे परिपक्व छैन, जो मान्छे पक्कै परमेश्वरमा भच्या दिनदिनै पछ्या छैन, बाइबललाई पक्का बुझ्या छैन, हुन्छ नि केटकेटीहरू त्यस्तो हुन्छ, होइन? केटकेटीहरू परिपक्व भएपछि के हुन्छ, उनीहरू परिपक्व हुन्छ, विश्वासमा पनि त्यस्तै हुन्छ। त्यसपछि पास्टरको पास्टरले के भन्यो, अनि त्यसपछि त्यो मान्छेले चाहिँ पास्टरले चाहिँ त्यो मान्छेलाई अफिसमा डाकेछ अनि गयो, त्यो बस्यो, बसेपछि पास्टरले के भन्यो, ल ब्रदर लेट्स प्रे टुगेदर, हामी सँगै प्रार्थना गरौँ, घुँडा टेकौँ। अनि विशेष गरी त्यो पास्टरले के भन्छ, तिमीले मलाई प्रार्थना गरिदिऊ ताकि परमेश्वरले मेरो समझ खोलिदिनु भएको होस्। अनि त्यसपछि त्यो कुन चाहिँ विषय हो जुन विषयमा तिमीलाई चित्त दुखेको छ त्यो म बुझ्न सकौँ अनि म सुध्रिन सकौँ, यो समस्या समाधान होस्। अनि उसले दुइटैले प्रार्थना गर्यो, अनि प्रार्थना सिद्धिने बित्तिकै अनि पास्टरले भन्यो ल भन्नुहोस्, अनि ऊ चाहिँ एक प्रकारले नर्भस जस्तै भयो त्यो एल्डर। त्यसपछि उसले मुन्टो हल्लाउँदै भन्यो, सरी ब्रदर के पास्टर, मैले जुन कुरा विचार गरेको थिएँ त्यो त्यति भन्न लागेको पछि होइन, अहिले यति प्रार्थना गरिसकेपछि मलाई थाहा भयो, मलाई क्षमा दिनुहोस्, मैले यसरी नराम्रो प्रकारले फिजाएँ, अनि त्यसपछि कुरा सिद्धियो। यहाँनिर एउटा पोइन्ट के तपाईँलाई थाहा पाउनुहुन्छ यो घटनाबाट, एउटा पोइन्ट त के थाहा पाउनुहुन्छ भनेदेखि, बाइबलमा कुनै पनि असमझदार, कुनै पनि डिसएग्रिमेन्ट, कुनै पनि कम्प्लेन कसैको बारेमा पनि किन कुनै पनि विषय छ भने त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने कुराको बारेमा बाइबलमा प्रष्ट त्यसको रूपरेखा छ। मत्ती मत्तीमा होला, मत्ती 18 अध्यायमा 4 स्टेप छ, 4 स्टेप्स, अनि हामी सबै अगुवाहरूले सिक्नुपर्छ त्यो स्टेपहरू, अनि त्यो स्टेप पछ्याउनु पर्छ। हामीले कुनै पनि समस्यामा, कुनै पनि समझदारी नभएको असमझदारीमा, डिसएग्रिमेन्टमा हाम्रो लक्ष्य के हो, हाम्रो मिलाप, त्यो पास्टरले के गर्यो, त्यो एल्डरको बारेमा फेरि अर्को फिजाएन, त्यो जसले प्रचार गरेर हिँडेको छ, जस जसले उसलाई कुरा सुनायो त्यो एल्डरको बारेमा तिनीहरूसँग विरोध, हामी कतिजना मैले देखेको छु आगो भएर विरोध गरेर आउँछ त्यो त्यो मान्छेको बारेमा भित्रदेखि। अझ कहिलेकाहीँ त के हुन्छ भने हामीले सबै कुरा दोष लगाउन थाल्छौँ, यहाँसम्म कि हामीले सुनेकै छैन भनेको, तर भन्यो भने हुन्छौँ। त्यही कारण म भन्छु यो बेलामा चाहिँ शैतानले काम गर्छ, जब मान्छेले कुनै कुरा नदेखेको नसुनेको कुरा पनि यसो होला भनेर सोच्न थाल्छ नि, त्यो तपाईँ शैतान जतिसुकै तपाईँ सही हुनुहोस् त्यसै गरी हो शैतानले फसाउने। तर गरेकै कुरा पनि कसैले तपाईँ र मेरो बदनाम गर्यो भने बाइबलीय तरिका एउटा परिपक्व आत्मिक अगुवाले गर्नुपर्ने स्टेप चाहिँ त्यो कसैसँग त्यसको जवाफ नदिने, एकैचोटि जो मान्छेसँग सम्बन्ध छ उसलाई बसेर प्रार्थना गरेर सिधा, किनभने हामी त मिलाउन चाहन्छौँ, बुझ्नुहुन्छ? द्याट्स द स्पिरिट, त्यो स्पिरिट हामीले सुरु गर्नुपर्छ, तब मात्र त्यहाँ पक्का चर्च सुरु हुन्छ। प्रियहरू, म तपाईँलाई गवाही दिन चाहन्छु, मेरो 43 वर्षको विश्वासी जीवनमा यही हो, मैले कहिले पनि त्योभन्दा फरक छैन कुनै पनि ठाउँमा, नमिलेको बेलामा म चुप लाएर पनि बसेको छैन, त्यसको बारेमा त्यो मान्छेसँग कुरा गरेको छु। मिल्नै नसक्यो भने छोडेर पनि गएको छ, म एउटा चर्च छोडेको पनि थिएँ पहिला, किन उनीहरूले मेरो कुरा सुनेन, तर मैले झगडा पनि गरिनँ, मैले अरू मान्छेहरूलाई गएर भड्काएर त्यो चर्च नजा त्यो ठिक छैन पनि भनिनँ, म एक्लै निस्केँ। बुझ्नुहुन्छ, म पहिला आराधनामा जान्थेँ नि, त्यसकारणले तपाईँलाई म भन्छु, सायद अहिले यति मैले बुझेको भए सायद आराधनाबाट त्यसरी निस्किनु पनि थिइनँ होला, मैले अरू कुरा गर्थेँ होला, त्यतिखेर त म त्यस्तो जान्दैन थिएँ। तर एउटा कुरा म जान्थेँ, त्यो के हो भने हामी चाहिँ सत्यको पक्ष हुनुपर्छ, हामी इमान्दार हुनुपर्छ, कुनै पनि गलत कुरालाई हामीले छिपाएर लुकाएर राख्नु हुँदैन, हामीले सबै क्लियर हुनुपर्छ, एकअर्कामा पुरै एक मनको एकता हुनुपर्छ। यस्तो मेरो सोचाइ, मण्डलीमा एउटा ग्रुपमा एउटा छ, अर्को ग्रुपमा अर्को छ, भित्रभित्रै अनि धेरै जस्तो मान्छे चाहिँ त्यो आफूलाई चित्त नबुझ्याए, किनभने धेरै जस्तो मान्छेको सबभन्दा ठुलो इगो इगो पनि नहुनु, त्यसलाई के हुन्छ थाहा छ, त्यो अङ्ग्रेजी शब्दहरू छ, नर्सिसिस्टिक भन्छ, इगोटिस्टिक भन्छ, यो सबै कुराहरू छ, यो धेरै जस्तो मान्छेको त्यो सैतान आदमको स्वभाव पुरानो, त्यो आफैलाई म केही हुँ, मेरो केही हुनुपर्छ, मलाई चाहिन्छ, मलाई धन्यवाद दिनुपर्छ, यो कुरा हुन्छ, मेरो नामको अगाडि चाहिँ पास्टर गुरुबा यस्तो लेख्नुपर्छ, यो सबै मान्छेलाई यो आदमबाट आयो, त्यो क्रिस्चियनहरूमा सबैमा छ। तर तपाईँ र मैले जब क्रुसमा जान्छौँ नि, यो त मर्नुपर्छ, हामी त केवल येसुलाई उचाल्नुपर्छ। पाउले के भन्छ, येसु ख्रिस्ट र उहाँको क्रुस बाहेक मैले अरू कुनै कुरालाई मूल्य दिइनँ, कुनै कुरा मूल्यवान महत्त्वपूर्ण ठानिनँ। प्रियहरू, हो तपाईँ र म जुन सुसमाचारमा विश्वास गर्छौँ, यो अनन्त सुसमाचार हो, परमेश्वरको कुरा हो, उहाँले काम गर्ने हो, हामीलाई के पनि बन्नु पर्दैन। मानिलिउँ आज मलाई कसैले मानेन, न मेरो नाम ठुलो प्रकारले लियो, न केही गर्यो, न कसैले धन्यवाद दियो, डजन्ट म्याटर, हामीले जिउनु पर्ने परमेश्वरको लागि, हामीमा त्यो मरेको आत्मा, मरेको भनेको चाहिँ क्रुसमा मार्नुपर्छ, क्रुसले मात्रै हामीलाई ठिक गर्छ। त्यसकारणले यो, त्यसैले अर्को पोइन्ट के हो भनेदेखि, यो भर्खरै भनेको कुरामा चाहिँ प्रार्थना, दुईजनाको बिचमा रियल प्रेयर, त्यसैले जहिले जहिले कन्फ्लिक्ट हुन्छ, कुनै समस्या हुन्छ, प्रार्थना चाहियो, द त्यस्तो खालको प्रार्थना जुन चाहिँ येशूको अगाडि घुँडा टेकेर क्रुसलाई अँगाल्नु पर्यो, आफ्नो कुरा मार्नु पर्यो पहिला। जब तपाईँ र म भित्रैदेखि बदल्या छैनौँ, प्रार्थना जतिसुकै गर्नुहोस् केही पनि हुँदैन। प्रार्थनामा शक्ति देख्नलाई चाहिँ के हुन्छ, तपाईँ र ममा नयाँपन आउनुपर्छ, आफ्नो स्वार्थ, घमण्ड, सेल्फिसनेस, दाह, ईर्ष्या, तितोपना, यो सबै कुरा, अहङ्कार के हुन्छ, डेड। बुझ्नुहुन्छ, परमेश्वरको काम त्यसपछि मात्रै हुन्छ। त्यसैले परमेश्वरले हाम्रो जीवनमा साँच्ची नै काम गर्न चाहनुहुन्छ, तर हामीले चाहिँ उहाँमा त्यसरी समर्पित हुनुपर्छ। त्यसैले प्रार्थनाको कुरा चाहिँ हामीले जहिले पनि कुनै पनि व्यक्तिसँग भेटेर यो साँचो प्रार्थना जसले हिलिङ गर्छ, एकअर्कालाई हिलिङ गर्छ, होइन, वास्तवमा 5 अध्याय याकुबमा हो, के अरे याकुबमा याकुबले के भन्छ, एकले अर्कालाई क्षमा देऊ, एकले अर्कासँग क्षमा माग, पाप स्वीकार, त्यो भनेको मतलब चाहिँ कुनै नजानेर जानेर कसैको विषयमा खराब सोच छ भनेदेखि हामीले क्षमा दिनु, तब मात्र हामी परमेश्वरको आत्माको सम्बन्धमा आउन सक्छौँ। तपाईँ र ममा क्षमा नदिएका पापहरू, तितोपनाहरू छन् भनेदेखि परमेश्वरको आत्मा तपाईँमा काम गर्न सक्नुहुन्न, तपाईँले सन्ताप दिनुहुन्छ, यो कुरो हामीलाई थाहा हुनु पऱ्यो। चाहे जतिसुकै हाम्रो खराबी गर्ने मान्छे होस्, त्यसप्रति पनि हामीमा सही विचार हुनुपर्छ प्रियहरू, हो त्यो कुरामा हामी सही हुनुपर्छ। त्यसैले दुईजनाले सँगै प्रार्थना गरेपछि त्यो एल्डर र पास्टरको बिचमा सबै सम्बन्ध ठिक भयो। त्यसैले त्यो त्यो कुरा तपाईँलाई म भन्न चाहन्थेँ। अनि त्यो पास्टर, त्यो एल्डरले के भन्यो, मैले जुन चाहिँ कुराको कम्प्लेन गर्न लागेको थिएँ त्यति महत्त्वपूर्ण छैन, प्रार्थना गरेर सबै कुरा ठिक भयो। अनि उसले के भन्छ भनेदेखि, जुन गोसेप मैले अरूसँग गरिरहेको थिएँ, म त सैतानको निम्ति प्रयोग भइरहेको रहेछु भने पनि थाहा पाएँ, सैतानको सेवा गरिरहेछु, प्रभुको सेवा गर्नुपर्ने ठाउँमा। तपाईँले बुझ्नुहुन्छ, जब हामी यो बिटरनेस फैलाउन थाल्छौँ, गोसेप फैलाउन थाल्छौँ, एउटा पनि कुरा तपाईँले मान्छेलाई फैलाउन थाल्नुहुन्छ, तपाईँ के गर्नुहुन्छ? तपाईँ अर्कै आत्माको सेवक बन्नुहुन्छ। यो कुरो थाहा पाउनुपर्छ। बाइबल कलेजमा पढ्दाखेरि त्यो बाइबल कलेजको प्रेजिडेन्ट मिस्टर केरल, जोसेफ केरल भन्ने हुनुहुन्थ्यो, अब धेरै वर्ष अगाडि उहाँ त प्रभुमा गइसक्नुभयो। उहाँले जहिले पनि के भन्नुहुन्थ्यो भने नि, एक शब्द तितोपना चाहिँ गोमन सापको विष भन्दा एकदम खतरनाक, किनभने तितोपना, वान वर्ड अफ बिटरनेस इज वर्स देन अ भेनम अफ कोब्रा भन्थ्यो उसले। तर तपाईँ र म त बिटरनेसको शब्द त कति छ छ तपाईँ र मेरो, थाहा छ? तपाईँ र मबाट अनुग्रह बग्या छ, तपाईँ र मलाई दुःख दिने, एकदमै खत्तम गरेर दुःख दिने, बदनाम गर्ने मान्छेहरूप्रति पनि हामीले तितोपनाको शब्द चलाउनु हुँदैन, किनभने तपाईँ र मबाट ख्रिस्टको प्रेम बग्नुपर्छ, तपाईँ र मबाट ख्रिस्टलाई झल्काउनु पर्छ, किनभने हिसाब किताब गर्ने त हामी होइन नि, प्रभु हुनुहुन्छ। यो कुरो कहिले किन नभुल्या? तपाईँ र मेरो विरुद्धमा कसैले हात चलाउँछ, हतियार चलाउँछ, हाम्रो हतियार के छ र? प्रभुको हातमा सुम्पेपछि प्रभुको हतियार त आउँछ नि, होइन भने किन क्रिस्चियन भएको तपाईँ? त्यस्तो कुरा विश्वास छैन भने एक दिन आँखाको निमेषमा येशु प्रभु हजार सूर्यको तापमा शक्तिमा आउनुहुन्छ, हामीलाई थाहा छ, सबै कुरा पग्लिन्छन्, होइन? पत्रुसले भन्छ नि, त्यो ठुलो आवाज आउँछ र सबै ठुल्ठुला कुराहरू पग्लेर आगोको भट्टीमा फालिन्छ। प्रियहरू, यो सांसारिक हिसाबको शक्ति जान्छ, तर तपाईँ र म जसले ख्रिस्टलाई उचाल्या छौँ नि, हामी चाहिँ येसुसँगै चम्किन्छौँ, बुझ्नुहुन्छ? तर त्यसलाई येसुको अनुग्रह, येसुको क्रुसले हामीमा भएको पुरानो स्वभाव जो सैतानले आदमलाई छलेपछि आउँछ, पाप स्वभाव भन्छ, भन्नुपर्दा गलाती 5:19-21 होइन, त्यहाँ छ, अरू ठाउँमा पनि बाइबलमा छ, कलसी 3:5 पनि तपाईँले देख्नुहुन्छ, कति कुराहरू त्यो अर्को ठाउँबाट आउने कुराहरू छ। त्यो कुराहरू चाहिँ हामीले परमेश्वरको अगाडि सुम्पिदिनुपर्छ, हामीले केवल ख्रिस्टको निम्ति जिउन थाल्नुपर्छ। त्यस कारणले त्यो सानो कुरा तपाईँलाई मैले भने, अनि 1 तिमोथी 2 अध्यायमा पाउलले एफिसीको मण्डलीको लागि उनीहरूको आराधना स्तुतिको सेवामा कसरी, कुन कुराद्वारा कसरी चलाउने भन्ने कुराको बारेमा जवान तिमोथीलाई, जो चाहिँ पाउलको काम लिएर एफिससमा गएका छन्, एफिसीमा गएका छन् होइन, अनि मेन गरिकन हामीले 2 अध्यायको 1 पददेखि चाहिँ पब्लिक वर्सिप भनेको चाहिँ मण्डलीमा सामूहिक आराधना स्तुति, अनि म धेरैचोटि मण्डलीमा आराधना स्तुतिमा बस्दाखेरि मेरो परमेश्वरलाई थाहा छ के हो, मेरो एउटा अङ्ग्रेजीमा के छ भने प्रेफरेन्स भन्छ, क्या प्रेफरेन्स भनेको चाहिँ मलाई के चाहना लाग्छ भन्ने कुरा हुन्छ, अनि मण्डलीको वर्सिप कस्तो हुनुपर्छ। तर एउटा कुरामा चाहिँ सबभन्दा महत्त्वपूर्ण तपाईँ र मैले बुझ्नुपर्छ, जो मान्छे वर्सिप गर्न भनेर, अगुवाई गर्न भनेर अगाडि बढ्छ नि, त्यो आफै आफ्नो व्यक्तिगत जीवनमा, प्राइभेट लाइफमा वर्सिपर हुनुपर्छ। जब कुनै व्यक्ति त्यो परमेश्वरलाई महिमा दिँदैन प्राइभेट लाइफमा, होला अझ पाप होला, हामीले एकदम गहिरो प्रार्थना गर्नुपर्छ, त्यस्तो मानिसहरू छ भने परमेश्वरले निकालिदिनुहुन्छ। त्यस्तो मान्छेले गरेको वर्सिपले के हुन्छ? तपाईँले हारुनको छोराहरू, हारुनको बारेमा बाइबलमा पढ्नुहोस् न, तपाईँले देख्नुहुन्छ पापले कति ठुलो नोक्सान ल्याउँछ। बाइबलमा धेरैवटा उदाहरणहरू छन्। तर तपाईँ र म हाम्रो मण्डलीमा पवित्रतालाई ठाउँ दिन चाहनुहुन्छ भनेपछि, संसारिक कुरा जो छ, सैतानद्वारा आउने स्वभावहरूका कुराहरू, नबदलिएका मान्छे, नजन्मिएका मान्छेहरू, जसले पाप स्वभावलाई अझै पनि आफ्नो जीवनमा त्याग्न सकेका छैनन्, अन्धकारको कैद भएका छन्, तिनीहरूले निन्दा ल्याउँछ। प्रियहरू, प्रार्थना गर्नुपर्छ तिनीहरूको लागि, मण्डलीमा प्रार्थना गर्नुपर्छ। त्यसकारणले यहाँनिर मण्डलीमा, 2 तिमोथीमा एफिससको मण्डलीमा कसरी मण्डलीको सेवा सञ्चालन हुने, त्यसमा सबभन्दा पहिलो प्राथमिकता भनेको चाहिँ त्यहाँको प्रार्थना, अनि त्यो प्रार्थनाको बारेमा 4 फरक फरक कुराहरू हामी यहाँनिर देख्दछौँ, जुन चाहिँ कुरा तपाईँलाई मैले भने, र विशेष गरी 3 हो खासमा। एउटा चाहिँ अन्तर्विन्ती, के अरे प्रार्थना, अर्को चाहिँ अन्तर्विन्ती भनेको चाहिँ तेस्रो व्यक्तिको लागि प्रार्थना गर्ने, अनि अर्को चाहिँ आराधना स्तुति प्रशंसा गर्ने। मेनली तीन हो, तर हामीले चारवटा पोइन्ट त्यहाँ देख्यौँ किनभने एक पदमै त्यो कुरा लेखिएको छ। आत्मिकी अवस्था मा मण्डली कस्तो छ, आत्मिक रूपमा कुन खालको छ मण्डली, मण्डलीको सिचुएसन के छ भनेर देखाउने कुरा चाहिँ के हुन्छ, त्यो मण्डलीको सामूहिक जो चाहिँ आराधना सेवा हुन्छ नि त्यसले प्रकट गर्छ। अनि आराधना सेवामा मलाई सबभन्दा मन पर्ने कुरा चाहिँ के छ भनेदेखि नि, जुन व्यक्ति त्यो आराधना सेवालाई लिड गर्छ उसले चाहिँ मानिसहरूलाई परमेश्वरतिर कनेक्ट गराउनु पर्छ। उसले चाहिँ कचोटि मान्छेहरूले के गर्छ भने नि, तपाईँलाई थाहा छ त्यो आराधना सेवा म धेरै गहिरो प्रकारले विचार गरिरहेको छु, मैले कमेन्ट गरेको छैन धेरै, मलाई इच्छा छ अझै सिकाउने, त्यो कुरा तपाईँ भन्नुहोस् अनि कुनै दिन आउँछ यसको शिक्षा। हरेक मण्डलीको एक्टिभिटिजहरूमा मेरो केही विचारहरू छ, किनभने 43 वर्ष तपाईँ क्रिस्चियन हुनुहोस् अनि दुनियाँभरको देश घुम्नुहोस्, धेरै खालको क्रिस्चियनसँग भेट्नुहोस्, तपाईँलाई केही विचारहरू आउँछ, बुझ्नुहुन्छ? त्यसमा धेरै विचार छ मेरो, अनि यसमा तपाईँभन्दा म बाठो भनेको होइन, किन मलाई कुन कुरामा चाहिँ परमेश्वरको महिमा भएको लाग्छ म त्यो सबैको अगाडि त्यो ल्याउन चाहन्छु। त्यसकारण मण्डलीको अगुवा गर्ने मान्छेले सबभन्दा पहिला ध्यान दिनुपर्ने कुरा के छ भनेदेखि, त्यो भजन गाइन्छ, त्यो बाजा बजाइन्छ, त्यो शब्दहरू भनिन्छ, त्यो बाइबलका पदहरू पढिन्छ कङ्ग्रिगेसनको लागि होइन, यो गल्ती गरेका छन् मान्छेहरूले परमेश्वरको लागि हो। जबसम्म त्यो कुरा बद्लिँदैन तपाईँले परमेश्वरको आराधना गर्नुहुन्न कम्युनिकेसनको। अब यहीँबाट तपाईँलाई म भन्छु, जब मण्डलीमा गिटार बजाउने मान्छेले भजन गाउँदाखेरि गिटार बजाए ठिक छ, भजन गा छैन प्रार्थना गर्न थाल्छ ड्याङ 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 ड्याङ, मलाई यति मन पर्दैन, मैले भनेको छैन अहिलेसम्म, हाम्रै मण्डलीमा हुन्छ, त्यो जसले गर्ने गरेको छ उसलाई चित्त नदुखोस्, तपाईँले कसै कसैको देख्नु भने भनिदिनुहोस् के लाग्छ तपाईँलाई, हजार सूर्य भन्दा चम्किलो प्रभु तपाईँको उपस्थितिमा रहनुहुन्छ, तपाईँ कसरी उपस्थित हुनुहुन्छ, ड्याङ 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 त्यस्तो गर्नुहुन्छ तपाईँ, तपाईँ थर थर काम्नुहुन्छ, घुँडा टेक्नुहुन्छ, तपाईँको मुखबाट शब्द पनि सही प्रकारले आउनु सक्दैन, किनभने परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ, तपाईँ र म त्यतिखेर साहस गर्छौँ जतिखेर तपाईँ र ममा पवित्र आत्माको अनुग्रहको शक्तिले भरिन्छ, हामी परमेश्वरको सम्बन्धमा आउँछौँ, हामीले पक्का क्षमाको अनुभव गर्छौँ। प्रियहरू, शारीरिक रूपमा हाम्रो क्षम हाम्रो ट्यालेन्ट हाम्रो जति पनि खुबी छ के पनि काम गर्दैन, बुझ्नुहुन्छ? त्यसकारण मण्डलीमा हामीले परमेश्वरको उपस्थितिलाई थाहा गर्नुपर्छ। इन्काउन्टर विथ गड इज पोसिबल, परमेश्वर इन्काउन्टर भन्ने शब्द त्यतिखेर सम्भव हुन्छ जतिखेर हामी साँच्चो क्षमा माग्छौँ। जहिले पनि मण्डलीमा जागृति कतिखेर आउँछ, जतिखेर मान्छेहरूले पापलाई स्वीकार गर्न थाल्छन्। तपाईँलाई धेरैवटा स्टोरी तपाईँलाई म भन्न सक्छु इतिहासको कुरा, एउटा फिलेडेल्फियाको मण्डली, तपाईँले यो पनि मण्डली इतिहासमा कहीँतिर पढ्न सक्नुहुन्छ, मैले किताबमा पढाएँ, एउटा 10 वर्षको केटी, कति वर्षको होला त्यो मैले उमेर चाहिँ बिर्सेँ, एउटा केटीले उभिएर पश्चाताप गरे अनि रुन थाले थर थर, किनभने त्यो केटीलाई साँच्ची नै पवित्र आत्माले उसलाई कायल गर्नुभएको थियो, अनि त्यो पछि त एक पछि अर्को पश्चाताप गर्नु थाल्यो अनि त्यो मण्डलीमा साँच्चै जागृति भयो। थाहा छ तपाईँलाई, जागृति कहिल्यै पनि कुनै पनि मान्छेको खुबीबाट ट्यालेन्टबाट उसको क्षमताबाट उसको स्किलबाट आउँदैन, परमेश्वरको आत्माबाट आउँछ, जहाँ चाहिँ तपाईँहरूमा थर थर कामेर पश्चातापी हुन्छौँ, परमेश्वरको अगाडि हामी घुँडा टेक्छौँ प्रियहरू, परमेश्वरको पवित्रतालाई हामी अनुभव गर्छौँ। त्यसकारण तपाईँहरूमा जुन सेवामा छौँ नि यो अभाग्य मौका हो, तपाईँहरू मलाई परमेश्वरले संसारको उत्पत्ति भन्दा पहिला चिनेर चुन्नुभयो भनेर हामीले पढिराखेको हुन्छौँ, यद्यपि यो विश्वास मुक्ति कसरी परमेश्वरमा हामी बढ्ने यो सबै कुराको बिचमा रहस्य छ, धेरै जस्तो परमेश्वरबाट हुन्छ तर के हामीबाट हुनुपर्छ, हामीले उहाँमा जानुपर्छ, हामी उहाँतिर फर्कनु पर्छ, हामीले हाम्रो ढोका खोल्नुपर्छ। उत्पत्ति तिन के अरे प्रकाश तिनको बिचमा के छ, म त ढोकामा ढकढकाइरहन्छु, तिमीले खोल्यौ भने, हामीले खोल्नुपर्छ होइन, हामी यसुतिर फर्कनु पर्छ, हामीले पश्चाताप गर्नुपर्छ, तर त्यो पश्चातापको वरदान पनि परमेश्वरले दिनुहुन्छ। त्यसकारण यो मण्डली कसरी सञ्चालन हुने सम्बन्धीमा सबभन्दा पहिलो कुरा प्रार्थनाको जोड, प्रार्थनाले नै सबै कुरा सुरु गर्दछ, किनभने प्रार्थनाद्वारा चाहिँ पहिलो कुरा परमेश्वर को हुनुहुन्छ र हाम्रो खाँचो के हो, हामी को हौँ भन्ने कुराको आश्वास हुन्छ, त्यसको चेतना आउँछ। जब हामी साँच्चो प्रार्थना गर्न थाल्छौँ, अङ्ग्रेजीमा भन्छौँ वी एक्नोलेज गड, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा देख्न थाल्छौँ। तर कोही कोही मान्छे जन शब्दले मात्रै एकदम के भन्छ दिमागले मात्रै प्रार्थना गरे केही काम लाग्दैन, त्यस कारण हृदयबाट प्रार्थना गर्नु पर्यो, हाम्रो हृदय परिवर्तन हुनु पर्यो। जहिले पनि क्रिस्चियन चाहिँ हार्टबाट हुनु पर्यो, न त काम लाग्दैन। लट्स अफ पिपल आर जस्ट हियर, जब हार्टबाट आउँछ तब र म फरक हुन्छौँ। त्यस कारणले त्यो कुरो हामीले बुझ्नुपर्छ। त्यसैले पब्लिक आराधना स्तुतिको कुरा पावलले एकदम महत्त्व दिन्छन्। त्यसैले हाम्रो मण्डलीमा के भइराखेको छ हामीलाई थाहा हुनुपर्छ। हामीले अरू केही कुरा जान्नु पर्दैन, एउटा कुरा जान्नुपर्छ, हरेक कुरा जो मण्डलीमा हुन्छन् ती सबै कुराले परमेश्वरलाई आदर दिए। कुनै पनि व्यक्तिको आदर होइन, कुनै पनि शारीरिक क्षमता होइन, तर पवित्रता, डर, सच्चाई, इमान्दार, नम्रता, मिकनेस भन्छ नि, मिकनेसको बारेमा तपाईँलाई थाहा छ है, विनम्र। येशु प्रभु मिक हुनुहुन्थ्यो, त्यो मिकको बारेमा बाइबलमा के लेखेको छ येशु प्रभुको बारेमा भने म चाहिँ विनम्र कोमल हृदयको छु। तपाईँ र म येशुको पछि लाग्नेहरू पनि विनम्र कोमल हृदयको हुन्छौँ। त्यसैले एफिससको मण्डलीलाई पावलको सल्लाह तिमोथीलाई प्रार्थना पब्लिक वर्सिपलाई चाहिँ पहिलो प्राथमिकता दिएका छन् यहाँनिर। अनि पब्लिक वर्सिपमा तिनवटा कुराहरू उनले जोड दिएका छन्, मैले तपाईँलाई भनिसकेँ तिनवटा कुराहरूमा के हुन्। आराधना स्तुति त्यो चाहिँ पहिलो कुरा प्रार्थना, दोस्रो कुरा प्रशंसा, तेस्रो कुरा प्रचार, त्यो अर्को विषय थियो, तर त्यसको बारेमा आज मैले तपाईँलाई तयार गरेको छैन। तिनवटा कुरा मण्डलीको वर्सिप आराधना सेवामा यहाँ अहिले एक पदमा मात्रै पढ्दाखेरि चारवटा पोइन्ट तपाईँले देख्नुहुन्छ, प्रार्थना गर्दाखेरि के कुरा संलग्न गरिन्छ त्यो सबै चारवटै पोइन्टमा धेरै त्यसको बारेमा वर्णन गर्नु र त्यसको कन्सेप्ट बुझ्ने कुरा अर्को छ। तर कुनै पनि मण्डली आराधना सेवामा यो चारवटा के तिनवटा पोइन्ट हुनु पर्यो, प्रार्थना, प्रेज, प्रेयर, प्रेज, प्रिचिङ। मैले नेपालीमा लेख्दाखेरि प्रार्थना प्रशंसा प्रचार भनेर लेखे भनेको छु। त्यसैले यो प्रार्थनाको निम्ति पहिलो स्थान, प्रार्थना तीन किसिमले गरिन्छ त्यो तपाईँलाई मैले बताएँ। एउटा चाहिँ मान्छेहरूको रिक्वेस्ट अनुसारको प्रार्थना होइन, कहिलेकाहीँ हुन्छ नि हाम्रो मान्छेहरू हस्पिटलमा छ, अर्को मान्छेहरू के छ त्यसको लागि प्रार्थना गर्ने रिक्वेस्ट अनुसारको। दोस्रो कुरा चाहिँ कङ्ग्रिगेसनमा भेला भएको एकअर्काको निम्ति परमेश्वरको अनुग्रह आशिषको लागि हामी प्रार्थना गर्छौँ, परमेश्वरको काम होस्। तेस्रो कुरा चाहिँ अन्तर्विन्ती भनेको चाहिँ राजाहरू, अधिकारहरू, विभिन्न व्यक्तिहरू जसलाई परमेश्वरले अनुग्रह गराउनु, उनीहरूले सत्यतालाई बुझ्न सकुन्, उनीहरूको मुक्ति हुन सकोस्, किनभने परमेश्वर ले सबैको निम्ति येशु प्रभुलाई संसारमा पठाउनु भएको थियो। अनि प्रचार भनेको चाहिँ परमेश्वरको वचनको सही खालको प्रचार। सो यी तिनवटा कुरामा पहिलो कुरा चाहिँ प्रार्थना, जुन चाहिँ पहिलो तिमोथी 2:1-2 पदमा हामी देख्दछौँ, सर्वप्रथम अनुग्रह आग्रह गर्दछु भनेर पावलले यहाँ भन्दछ कि सबै मानिसहरूको निम्ति नम्र निवेदन। यहाँ सबै भन्ने कुरा चाहिँ वास्तवमा सबै भन्ने कुरा कतिचोटि प्रयोग भएको छ त्यो पनि मैले कतातिर हेरेको थिएँ। यहाँ सबै भन्ने कुरा पनि थुप्रोचोटि प्रयोग भएको छ, प्रत्येक सबै होइन। त्यसैले सबै मानिसहरूका निम्ति नम्र निवेदन, प्रार्थना र मध्यस्थ अन्तर्विन्ती र धन्यवाद चढाइयोस्। अनि दोस्रो पदमा हामीले देख्छौँ राजाहरू र सबै उच्च पदमा भएकाहरूको निम्ति पनि प्रार्थना गरियोस्। यहाँनिर आज यति कुरा म तपाईँलाई भन्छु, तपाईँ जो मण्डलीमा हुनुहुन्छ यो प्रार्थना सम्बन्धी विषयमा सही प्रकारले गर्न सुरु गर्नुहोस् अबदेखि, आजदेखि आफ्नो देशको अधिकार वर्गहरूको लागि। त्यो बेलामा पावलले यो लेख्दै गर्दा न्युरो चाहिँ रोमी सम्राट जसले चाहिँ क्रिस्चियनहरूलाई लछार पटार गरेर मार्ने काम गर्यो यति धेरै, अनि पावल नभन्दै त्यही शिकार पावल पनि परेका छन् तपाईँलाई थाहा छ है, तर पनि उनीहरूले प्रार्थना परमेश्वरमा गरिराखेका थिए। कसरी परमेश्वरले काम गर्नुहुन्छ यो परमेश्वरको रहस्य कुरो। तपाईँ र मेरो काम के हो? परमेश्वरको अगाडि बिन्ती गर्नु होइन। त्यसैले प्रार्थना गर्ने कुरा सबभन्दा मुख्य होस्, एकअर्काको लागि प्रार्थना गर्ने विश्वासद्वारा। जब प्रार्थना गर्छौँ परमेश्वरको छोड दिन्छौँ पक्का भरोसा गरेर, किनभने परमेश्वरले उहाँको उत्तर परमेश्वरले दिनुहुन्छ। अर्को कुरो धन्यवाद चढाउने, यो धन्यवाद सम्बन्धी विषय अर्को विषय हो कि क्रिस्चियनहरूको निम्ति बुझ्न जरुरी छ। धेरै सानो सानो कुराको लागि पनि हामी धन्यवादी हुन सक्छौँ। जो मान्छे धन्यवादी छ त्योद्वारा नै त्यो मान्छे कहाँ छ भने चिनिन्छ अरे। धेरै जस्तो मान्छे जो धन्यवादी छैन ऊ सिन्सियर छैन, पक्का मान्छे होइन। घमण्डी हो, लोभी हो, ईर्ष्यालु हो, खराब हो, धन्यवादी। असल मान्छे जहिले पनि धन्यवादी हुन्छ। एक कप चियाको, एक कप पानीको पनि उसले जहिले पनि धन्यवादी हुन्छ। मेरो जीवनमा कति मान्छेले सहायता गरेको छन्, धेरैले त गरेका छैनन्, तर जसले गरेका छन् अहिले पनि सम्झन्छु म, हरेकलाई म अहिले पनि सम्झिराख्छु, तिनीहरूप्रति म सधैँ धन्यवादी छु। त्यसकारणले अनि त्यो प्रार्थना गरेँ ताकि शान्तिपूर्ण रूपले बस्न सकियोस्। अनि यहाँनिर तपाईँलाई मैले यो दुई पदको अन्तिमतिर के भनेको थिएँ भनेदेखि, भक्ति र इमान्दारिता साथ भन्ने शब्द यो बाइबलमा चलाएको छ। अर्को शब्दमा के छ यहाँनिर चाहिँ, आदरणीय र के भन्छ, धार्मिक र आदरणीय जीवन भनेर। तर अर्को ठाउँमा चाहिँ भक्तिको जीवन भन्ने छ, होइन? भक्ति भन्दाखेरि सो गडलीनेस भन्ने अङ्ग्रेजी शब्द चाहिँ हामीले धार्मिक जीवन अथवा ईश्वर धर्मी के फरक फरक अनुवाद नेपालीमा लेखेको छ, अर्को भक्तिको जीवन भनेर लेखा छ। जो गडलीनेस, हरेक मान्छे परमेश्वरमा जब परिपक्व आत्मिक रूपमा हुन्छ नि, उस त्यसलाई गडलीनेस भन्छ। हामीमा सबभन्दा ठुलो कुरा, हामीमा पवित्र आत्माको काम भइराखेको छ, पवित्र आत्माको फल छ भन्ने कुरा चाहिँ हाम्रो जीवनमा गडलीनेस हुन्छ, भक्तिताको जीवन हुन्छ, धार्मिकताको जीवन हुन्छ। अनि अर्को यसमा चाहिँ आदरणीय जीवन बिताउन सकौँ। अर्को अङ्ग्रेजी बाइबलमा हेर्दा चाहिँ होली त्यो के हुन्छ, राइचस एन्ड होली भन्छ, होइन? त्यसैले पवित्र जीवन, त्यो आदरणीय जीवन भनेको चाहिँ पवित्र जीवन हुँदो रहेछ। पवित्र जीवन भनेको चाहिँ सबै संसारिक कुराबाट अलग भएको जीवन, संसारकै मान्छे जस्तो उपटकै छैन, उसमा धार्मिकताको आत्माले काम गरिराखेको हुन्छ। तपाईँ र मेरो टोटली फरक हुन्छ, होइन? जस्तो यशु प्रभुले दिएको शिक्षा रोम के अरे मत्ती 5 अध्यायमा फरक छ नि। एक एक किलोमिटर कसैले लान्छ भनेदेखि 2 किलोमिटर जाने कोही हुन्छ? 1 किलोमिटर लान छाल्यो भनेदेखि उसैलाई 1 किलोमिटर अर्को हिँडाइदिने हुन्छ हामी, होइन? अझ बदला लिने हुन्छ। तर तपाईँहरू म त्यो भन्न खोजेको चाहिँ के छ भने, सही धार्मिकताको लागि सहनशील हुने कुरा, मान्छेप्रति प्रेमी हुने कुरा, अनुग्रही हुने कुरा भनेर देखाउँछ। त्यसैले पावरले सामूहिक रूपमा मण्डलीमा आराधनाको कुरालाई चाहिँ एकदमै ठुलो जोड दिएर यी कुराहरूको लिस्ट दिएका छन्। त्यसकारणले हाम्रो मण्डली आराधना गर्ने कुराको लागि बाइबलमा धेरै ठाउँमा छ, यसको बारेमा थुप्रो शिक्षा छ, कस्तो खालको हुनुपर्छ त्यो भनेर। हाम्रो आराधना सेवा, मण्डलीको अगुवाहरू, त्यहाँ गरिने कुरा, त्यसको उद्देश्य, त्यसले इट्स नट कन्फ्युज। अनि कतिचोटि हामीले नपढेको र नबुझेको कारणले हामीले जे गरिरहेछौँ कतिचोटि अलिकति फरक छ। त्यसले हामी आशिषमा हुनुपर्नेमा कतिचोटि हामीमा कमजोरीहरू आउँछन्। त्यसैले मण्डलीको आराधना सेवा एकदम महत्त्वपूर्ण छ भन्ने कुरा हरेक विश्वासीले पनि बुझ्नुपर्ने हुन्छ, होइन? पब्लिक प्रार्थना, अनि मैले अघि के भने, यो आराधनाको कुरा गर्दाखेरि पब्लिक, यो पहिलो तिमोथी 2 अध्यायको 1 र 2 पदको कुरा गर्दै गर्दाखेरि यो व्यक्तिगत जीवनमा पनि लागू हुन्छ, किनभने यहाँनिर यो व्यक्तिगत जीवनमा हुँदैन भनेर त लेखा छैन। व्यक्तिगतमा पनि हामीले परमेश्वरलाई धन्यवाद दिने, प्रार्थना आराधना अन्तर्विन्ती गर्ने, अनि सामूहिक रूपमा चाहिँ मुख्य गरेर यहाँ सामूहिक रूपमा भनिएको कुरा हो। अब प्रार्थना किन गर्नुपर्छ, प्रार्थना गर्ने किन आवश्यकता छ? जब क्रिस्चियनहरू आराधना सेवाको निम्ति जम्मा हुन्छन् उनीहरूले प्रार्थना गरेर सुरु गर्नुपर्छ, प्रार्थनालाई पहिलो स्थान, अनि त्यो प्रार्थना सही ध्यानमा, सही फोकस भन्छ नि, राइट फोकस। मैले पहिलो कुरा भनिसकेँ नि, मैले कतिचोटि कतिजना मान्छेहरूले प्रार्थना गर्दाखेरि साहित्यिक शब्दहरू उनीहरूले कण्ठ गरेर ल्याउँछ, अनि मान्छेहरूलाई प्रार्थना गरिसकेपछि मैले त कति राम्रो प्रार्थना गरेँ भनेर भन्छ। मैले त्यही कारण तपाईँलाई के भनिरहेको छु, अब कोही आराधना स्तुति लिड गर्नेहरू पनि मैले चाहिँ राम्रो गरेँ भन्छ, त्यो सबै बेकारको कुरा हो। परमेश्वरले के भन्नुहुन्छ, त्यसले फोकस कहिल्यै पनि मान्छेमा गर्नुभयो भने बिग्रिन्छ, बाटो बिराउँछ। प्रियहरू, तपाईँहरू मैले परमेश्वरको अगाडि गर्नुपर्छ के, परमेश्वरले तपाईँले मैले गरेको प्रार्थना आराधना जे जे छ परमेश्वरलाई महिमा भयो, उहाँलाई मन पर्यो, उहाँलाई त्यतिखेर मनपर्छ जतिखेर तपाईँ र ममा पाखण्डीपना हुन्छ नि, झुट, हिपोक्रिसी, डेड, त्यो व्यक्ति उहाँले मन पराउनुहुन्छ। अनि हामीमा उहाँको शक्ति काम गर्नुहुन्छ, बोल्न नसक्नेलाई पनि बोल्न लगाउनुहुन्छ, बुझ्नुहुन्छ? त्यसकारण यो कुरो ध्यान दिनुपर्छ, हामीले एकदमै ध्यान दिनुपर्छ। त्यसैले यो प्राथमिकता, जसरी पावल के अरे तिमोथीले पहिलो अध्यायमा पावलले झुटा शिक्षालाई डिल गर्नुपर्ने कुरा भनेको थियो, दोस्रो अध्यायमा चाहिँ आराधना सेवा मण्डली सेवा कस्तो हुनुपर्छ व्यक्तिगत रूपमा र सामूहिक रूपमा, हामीले यो एकदम जोड दिएको पाऊँ। एफिसीको मण्डलीमा यो कुरा कसरी गर्नुपर्छ भन्ने, त्यसमा पनि सुधार ल्याउने कुराको शिक्षा हामीले पहिलो तिमोथी 2 अध्यायको सुरुबाट हामी पाउँदछौँ। त्यो कुरा हामीले यहाँ देख्दछौँ। अनि त्यो कुरा चाहिँ तपाईँलाई मैले अर्को एउटा पद पढ्न चाहन्छु, त्यो सम्बन्धी जुन मैले भनिरहेको छु यहाँ एउटा पद, पहिलो तिमोथी 3:15 के छ, मैले यहाँ राखे जस्तो लाग्थ्यो तर रहेन, तपाईँलाई म यहाँबाट पढ्छु। पहिलो तिमोथी 3:15 पदमा, म ढिलो भए भने परमेश्वरको घरमा जुन चाहिँ जीवित परमेश्वरको मण्डली हो, यहाँनिर पावलले तिमोथीलाई लेखेको कुरा के छ, परमेश्वरको घर जो जीवित परमेश्वरको मण्डली हो, यहाँनिर यतिखेर यहाँ लेखेको चाहिँ एफिसीको मण्डली, तर त्यही कुरा चाहिँ तपाईँ र मेरो लागि चाहिँ हामी जुन मण्डली छौँ त्यही मण्डलीको लागि, यहाँ के भन्छ, सत्यताको खाँबो र जग हो, बुझ्नुहुन्छ, मैले यो सबै कुरा भनेको मेरो शब्द होइन, यहाँ के छ, मण्डली सत्यताको खाँबो जीवित परमेश्वरको मण्डली, त्यसकारणले यो कुरो ध्यान दिनु पर्यो। मण्डली जीवित कसरी हुन्छ, जब जब परमेश्वरको आत्माबाट चल्छ, प्रियहरू मानिसको शरीर र मानिसको क्षमताबाट ट्यालेन्टबाट होइन। अनि त्यहाँ चाहिँ कसरी चल्नुपर्छ सो तिमीहरूले जान्न सक, त्यो मण्डलीमा परमेश्वरको त्यो सत्यताको खाँबो र जग जीवित मण्डली परमेश्वरको घर त्यो कसरी चल्नुपर्छ त्यहाँ जान्न सक। त्यसैले तपाईँ र मेरो मण्डली आज कसरी चल्नुपर्छ हरेक विषयमा, मण्डलीको सबै सेवाहरू, अहिले हामीले घरेलु संगतिको लागि सङ्घर्ष गरिरहेछौँ, स्मल ग्रुपको बारेमा हामीले कोसिस गरिरहेछौँ, अब दिदीबहिनीहरूको सङ्गतिमा त एउटा पुरै सुझाव मेरो छ, दिदीबहिनीहरूले कसरी अब गर्नुपर्छ भन्ने मेरो सुझाव छ, म एक दिन त्यो सबै कुरा तपाईँलाई बताउँछु। किनभने हाम्रो उद्देश्य के हो, मिस्टेक गर्ने होइन, मान्छेको क्षमता देखाउने होइन, परमेश्वरको सम्बन्धमा पवित्रतामा एकले अर्कालाई उत्साह दिएर अगाडि बढ्ने हो। त्यो कसरी बढ्न सकिन्छ, जब त्यहाँनिर परमेश्वरको वचनलाई सही प्रकारले बुझिन्छ, सही प्रकारले एप्लाई गरिन्छ जीवनमा, जब त्यहाँ शारीरिक कुराहरू सबै क्रुसमा टाँगिन्छ, त्यहाँ पवित्र आत्माको काम र नम्रताको काम हुन्छ, कोही पनि मान्छे ठुलो सानो छैन नि, परमेश्वरले कोही मान्छेलाई प्रयोग गर्नुहुन्छ, वरदान दिनुहुन्छ, उसले सिकाउँछ, उसले अगुवाई गर्छ, अर्कोले सुन्छ, अर्कोले अर्को वरदान पाउँछ, उसले त्यो काम गर्छ, हामी कोही ठुलो सानो छैन, तर परमेश्वरको लागि सबै कुरा हामी परमेश्वरको लागि गर्छौँ। त्यसैले मण्डली सम्बन्धी शिक्षामा पावलले तिमीहरूलाई महत्त्वपूर्ण कुरा यहाँनिर गरेको हामी देख्छौँ, एकदमै महत्त्वपूर्ण कुरा होइन। त्यसकारणले यो प्रार्थनाको बारेमा तपाईँलाई मैले भनिसकेँ, यो 3 किसिमको प्रार्थना, त्यसैले प्रार्थनालाई फोकस दिँदाखेरि पहिलो प्रार्थना, पहिलो चाहिँ हामीले के भन्छ, बिन्ती, बिन्ती गर्ने, पहिलो चाहिँ निवेदन गर्ने, त्यो चाहिँ मान्छेहरूको रिक्वेस्टलाई परमेश्वरमा राख्ने, दोस्रो कङ्ग्रिगेसनको लागि परमेश्वरको शक्ति माग्ने, प्रार्थना त्यो कुरा हुन्छ जुन कुरा चाहिँ मान्छेले गर्न सक्दैन, हामीले परमेश्वरको अगाडि राख्ने, कसैलाई सुनाउनु होइन, केवल परमेश्वरको अगाडि राख्ने, परमेश्वरको अगाडि राख्ने बेलामा हामीले आफैलाई खोल्नुपर्छ, इमान्दार हुनुपर्छ, खुल्ला हुनुपर्छ, अनि प्रभुलाई आदरपूर्वक प्रभुको अगाडि विश्वासको साथ राख्नुपर्छ। अर्को मुख्य कुरा चाहिँ परमेश्वरलाई धन्यवाद चढाउने, आराधना स्तुति, साँच्ची नै परमेश्वरलाई महिमा दिने, मैले अघि भनेको कुरा दोहोऱ्याउँछु यहाँ, आराधना स्तुति चलाउने मान्छेले परमेश्वरलाई फोकस गर्नु पर्यो, उसले गरेका शब्दहरू, उसले पढेका कुराहरू, उसले बजाएका बाजाहरू, त्यही कारणले मैले तपाईँलाई के भन्छु, प्रार्थना गरिरहेछ ड्याङ 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 बाजा बजाएपछि के हुन्छ, परमेश्वरलाई महिमा हुन्छ, त्यो कसलाई इन्टरटेन गरेको, एकदम डिस्टर्ब हुन्छ मलाई, तर मैले कहिले भनेको थिएन, आज हाम्रो मण्डलीमा त्यो कुरा नहोस्, जुन बेलामा भजन गाइन्छ विनम्रता साथ स्किल निकालेर परमेश्वरको महिमाको लागि हामी बाजा बजाउँ, तर हामी एउटा व्यवस्थामा चलौँ, हामी एउटा नम्रतामा चलौँ, हामी केवल परमेश्वरलाई फोकस गरौँ, परमेश्वरको महिमालाई फोकस गरौँ, अनि त्यो कुरो एकदमै महत्त्वपूर्ण छ। त्यस कारणले तपाईँलाई मैले अरू अरू विषयहरूमा यहाँ धेरै कुराहरू मैले लेखेका थिएँ, त्यो सबै भ्याउँदिनँ म, होइन। त्यस कारणले सो त्यो प्रार्थनाको बारेमा त्यो कुरा भयो, अनि अर्को चाहिँ यहाँनिर भक्ति र पवित्र जीवनको बारेमा, भक्तिको बारेमा, जुन चाहिँ राइचस भन्ने कुराको बारेमा वास्तवमा यो पास्टरीय पत्रहरूमा 10 चोटि पाउलले भनेका छन्। जस्तो त्यहाँनिर तपाईँलाई मैले 2 पद पढेको थिएँ अघि, 2 पदमा, 2 अध्यायको 2 पदमा यहाँनिर के छ, यहाँनिर तपाईँलाई मैले धार्मिक र आदरणीय जीवन बिताउन सकौँ। त्यो धार्मिक भनेको चाहिँ यहाँनिर यो अनुवादमा चाहिँ के छ भनेदेखि भक्ति र इमान्दार, जुन चाहिँ पवित्र जीवन भन्ने अङ्ग्रेजीमा छ, र शान्ति र चयमा जिउन सकौँ, सारा भक्ति र इमान्दारीमा अथवा पवित्रतामा। यो भक्ति भन्ने शब्द चाहिँ पहिलो, दोस्रो तिमोथी र तितसमा 10 चोटि प्रयोग भएको छ। आज म त्यो सबै पढ्न भ्याउँदिनँ तपाईँलाई, म यहीँ छोड्न सक्छु, कुनै दिन फेरि तपाईँलाई म त्यो सबै पद पढेर देखाउन चाहन्छु। अनि त्यो नयाँ नियममा अरू ठाउँहरूमा 5 चोटि प्रयोग भएको छ, जुन चाहिँ प्रेरितमा, प्रेरित 2:3:12, अनि मैले यो 10 चोटि भएको पनि पढ्न सक्छु, तर 2:2, पहिलो तिमोथी 2:2, 3:16, पहिलो तिमोथी 4:7-8, पहिलो तिमोथी 6:3, अनिदेखि 6:5-6, 11 पदमा, दोस्रो तिमोथी 3:5, तितस 1:1 यो भक्तिको बारेमा उल्लेख गरिएको कुरा तपाईँलाई मैले भने। अर्को ठाउँमा नयाँ नियममा भक्तिको बारेमा, जुन चाहिँ राइचियसनेसको बारेमा, होइन, प्रेरित 3:12, दोस्रो पत्रुस 1:3, 6:7, र दोस्रो पत्रुस 3:11 तपाईँले यो भक्तिको बारेमा पाउनुहुन्छ। अनि यहाँनिर अर्को कुरा चाहिँ 3 पदमा पुगेपछि यहाँ पावलले तिमोथीलाई के भन्छन् भनेदेखि, हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। के असल र ग्रहणयोग्य छ? यो जुन प्रकारको प्रार्थनाको बारेमा भनेको छ नि, 4 किसिमको, त्यो असल र ग्रहणयोग्य छ। बुझ्नुहुन्छ? त्यो असल र ग्रहणयोग्य छ भनेको चाहिँ हाम्रो रिक्वेस्टहरूलाई, मान्छेहरूलाई जसलाई खाँचो छ प्रार्थनाको, त्यसको निम्ति गरेको प्रार्थना भयो एउटा। अर्को कुरा चाहिँ कङ्ग्रिगेसनको लागि, अरू जनरल कुराको प्रार्थना भयो। तेस्रो किसिमको चाहिँ अन्तर्विन्ती, जो चाहिँ अरू मान्छेहरूको, जस्तो देशको अधिकारीहरूको, राजाहरूको, प्रधानमन्त्रीहरूको, अरू कुनै पनि न्यायाधीशहरूको, कुनै पनि व्यक्ति हुनसक्छ, हामीले सबै मान्छेहरूको लागि भन्ने छ त्यहाँ, सबै उच्च पदमा भएकाहरू, सबै मान्छेहरू, यहाँ सबै भन्ने पनि धेरै पटक प्रयोग भएको छ, होइन। त्यस कारणले सबै मान्छेहरूलाई गर्नुपर्छ। त्यसैले यो 3 पदमा पुगेर के छन्, यी सबै प्रार्थनाको, यो आराधनाको, यो धन्यवादको कुरा चाहिँ हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। परमेश्वर कतिजनाले गरेको प्रार्थना चाहिँ सायद त्यो असल र ग्रहणयोग्य नहुन पनि सक्छ। त्यस कारणले तपाईँ र मैले कसरी प्रार्थना गर्छौँ, कसरी चल्नुपर्छ, हामीले सिक्नुपर्छ। त्यही अघि पहिलो तिमोथी 3:16 तपाईँलाई म सम्झाउँछु, हामीले कसरी चल्नुपर्छ त्यो हामीले सिक्नु पऱ्यो। त्यस कारणले यसरी प्रार्थना गर्दा चाहिँ मण्डलीको फोकस 1 नम्बरमा प्रार्थना हुनु पऱ्यो भन्ने कुरा चाहिँ हामीले देख्दछौँ। अर्को चौथो, पहिलो तिमोथी 2:4 के छ, उहाँको इच्छा अनुसार गरिएको प्रार्थना उहाँमा ग्रहणयोग्य हुन्छ, होइन। अब 4 के छ, सबै मानिसहरूको, सबै मानिसहरूले मुक्ति पाउन र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। सो परमेश्वरको इच्छा चाहिँ के हो त, सबै मान्छेहरूले उद्धार पाउन्, होइन, सबैले त पा छैन, तर यो शब्दमा प्रयोग, यसको धेरैवटा विषय छ यसको बारेमा। जब सबै मान्छे, कोही कोही कहिलेकाहीँ मैले यहाँ 1-2 क्रिस्चियन यस्तो नि भेटेको छु, युनिभर्सलिस्ट भन्छ, देयर आर लट अफ थियोलोजी, थियोलोजी भनेर बुझ्नुहुन्छ बाइबललाई विभिन्न किसिम, त्यस कारणले फरक फरक क्रिस्चियनहरू छन्, नेपालमा पनि फरक फरक क्रिस्चियनहरू छन् प्रियहरू। तर तपाईँ र मेरो बानी के छ भने, अर्को क्रिस्चियनले जे गर्यो त्यो पछ्याउने, धेरैवटा कुराको बारेमा, मण्डली सञ्चालनको बारेमा, आराधनाको बारेमा ध्यान दिनुहोस्। उनीहरूले बाइबलीय काम गर्दैछन् कि उनीहरूकै काम गर्दै, हामी उनीहरूको पछि लाग्यो भने परमेश्वरलाई छोड्न सक्छौँ। त्यसैले एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले यहाँ मुख्य कुरा 4 पदमा के छ भनेदेखि, परमेश्वरको इच्छा चाहिँ सबैले मुक्ति पाओस्, तर सबैले मुक्ति चाहिँ पाउँदैन। त्यो रहस्यमय छ, किनभने मान्छेले उद्धार पाउनलाई चाहिँ परमेश्वरको अनुग्रह हुनुपर्छ। अब त्यो पोइन्ट जहाँनिर मान्छेको ढोका खोल्नुपर्छ, मान्छेले पश्चाताप र विश्वास गर्नुपर्छ, त्यो कसरी आउँछ परमेश्वरलाई थाहा छ। एउटा कुरा हामीलाई थाहा छ, सुसमाचारको सुनाइबाट विश्वास आउँछ। त्यसैले तपाईँ र मैले पवित्र आत्मा पाएपछि येशूको निम्ति गवाही हुने, पहिला जेरुसलेम भनेको हाम्रो घर परिवार, दोस्रो यहुदिया भनेको चाहिँ हाम्रो गाउँ, तेस्रो सामरिया भनेको चाहिँ पर्को अर्को चाहिँ गाउँ, अनि त्यस अन्त्य जुडिया भनेको चाहिँ यहुदिया भनेको चाहिँ संसारको अन्त, अनि संसारको अन्तसम्म प्रियहरू हामीले गवाही बन्ने भनेको चाहिँ येशूको लागि जिउने अनि बोल्ने, घोषणा डिक्लेरेसन र डेमोन्स्ट्रेसन भन्छ। त्यसकारणले जसले परमेश्वरको वचन सुन्छ उसमा विश्वास आउँछ, किनभने त्यो विश्वास चाहिँ वचनलाई पवित्र आत्माले विश्वासद्वारा मान्छेको जीवनमा परिवर्तन ल्याइदिनुहुन्छ। किनभने विश्वास पश्चाताप सबै परमेश्वर आउने वरदान हो। तपाईँ मैले पक्का जीवन पाएको रहेछ भने परमेश्वरलाई थाहा छ, तपाईँलाई थाहा छ त्यो परमेश्वरबाट आउँछ। तर तपाईँ र मैले त्यो परमेश्वरको वचन सुन्न चाहनु पर्यो। अनि चार किसिमको माटो छ नि त, होइन? येशू प्रभुले 13 अध्यायमा चार किसिमको माटोमा बिउ छरेको कुरा छ नि। बिउ त येशू प्रभुको बारेमा सुसमाचार हो, तर सबै माटो एउटै किसिमको छैन। कोही बाटोमा पर्छ, कोही ढुङ्गे के अरे ढुङ्गेनीमा, कोही चाहिँ काँडाको झाङमा, अनि एउटा खालको चाहिँ मलिलो माटोमा 30 गुणा, 60 गुणा र 100 गुणा फल दिन्छ। अनि अलिक तल गयो भने तपाईँले के हुन्छ, फेरि त्यही बारीमा, त्यही गहुँबारीमा के हुन्छ, सामा छर्दिन आउँछ सैतानले। अनि त्यसपछि त्यो गहुँबारी भनेको के हो, मण्डली विश्वासीहरू। त्यहाँ सामा छरेपछि के हुन्छ, के सामा पनि उम्रिन्छ, सुरु सुरुमा गहुँ जस्तै देखिन्छ। तपाईँले राम्रोसँग पढ्नुहोस्। त्यही कारणले तपाईँ र मेरो मण्डलीमा सामा पनि हुन्छ, उसले मुक्ति पाएको हुँदैन, ऊ त्यहाँ शैतानको काम गरेर आउँछ। प्रियहरू ध्यान दिनुपर्छ। तैपनि बाइबलमा के छ, येशू प्रभु भन्नुहुन्छ तैँले अहिले ननिकाल, तर जुन दिन स्वर्गदूतहरू आउँछन् त्यो गहुँ पाक्ने बेला हुन्छ, भित्राउने बेला हुन्छ, अनि सामा उखालेर आगोको कुण्डमा परमेश्वरले स्वर्गदूतले फालिदिन्छ। कति डर लाग्दो कुरा। त्यसकारण हामीले मण्डलीको विश्वासीहरूलाई यो कुरा बुझाउनु पर्छ, हामीले दिनदिनै पापमै जिउनु, पापै गरिरहेछौँ भनेदेखि एकदमै ठुलो खतरनाक कुरा हो, किनभने सामा हो कि गहुँ हो। त्यही भएर हामीले आफैलाई जाँच्नुपर्छ भन्ने कुरा बाइबलमा प्रशस्त हामी देख्दछौँ। त्यसैले परमेश्वरको इच्छा अनुसार हामीले गर्नुपर्छ भन्ने कुरा यहाँ देख्दछौँ। एउटा पद तपाईँलाई मैले पढ्न चाहन्थेँ, यहाँनिर मैले गरेँ गरेन। पहिलो युहन्ना 4:5-14, परमेश्वर कहाँ जाँदा हाम्रो पनि भरोसा छ कि हामीले उहाँको इच्छा अनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्नुहुन्छ भनेको चाहिँ त्यसको उत्तर दिनुहुन्छ। त्यसै तपाईँ र मलाई एउटा रिक्वायरमेन्ट, एउटा स्ट्यान्डर्ड, एउटा के भन्छ त्यसलाई, परिधि दिएको छ। त्यो के छ भने तपाईँ र मेरो प्रार्थना परमेश्वरको इच्छा अनुसारको हुनु। जब तपाईँले परमेश्वरको इच्छा अनुसारको प्रार्थना गर्नुहुन्छ नि, 100% त्यसको उत्तर परमेश्वरले दिनुहुन्छ। त्यो कुरो हामीले यहाँनिर बुझ्दछौँ। त्यस कारणले परमेश्वरले सबैलाई उद्धार दिन चाहनुहुन्छ भन्ने कुरा हामीले त्यहाँनिर पढौँ। सबैलाई दिन चाहनु, तर मान्छेले रेस्पोन्स गर्नु पर्यो, होइन? तपाईँ र मैले सुनाउनु पर्यो, होइन? अनि पावलले सबैले उद्धार पाउँछ, सबैले भन्ने कुरा चाहिँ 1 तिमोथी 2:1, 3, 6 अनि त्यसपछि 4:10 पनि यो सबै भन्ने शब्द छ। त्यसको बारेमा पनि हामीले गहिरो अध्ययन गर्दैनौँ, किनभने टाइम जहिले पनि मेरो लागि एकदम टाइम नपुग्ने कुरा हो। अनि अर्को ठाउँमा चाहिँ तपाईँले दोस्रो पत्रुस, तपाईँलाई यो पदहरू चाहिँ मैले पढ्नै पर्यो। दोस्रो पत्रुस 3:9 मैले यहाँ राखेँ भनेको मैले राखेन छु, त्यही कारण मेरो कहिलेकाहीँ यो समस्या छ। दोस्रो पत्रुस 3:9 पद तपाईँलाई म पढ्न चाहन्छु। अनि यहाँ यस्तो लेखिएको छ, कतिले ढिलाइ सम्झे झैँ आफ्नो प्रतिज्ञाको विषयमा प्रभु ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस् तर सबैले पश्चाताप गरून् भन्ने इच्छा राखेर उहाँ हामीप्रति धीरज गर्नुहुन्छ। परमेश्वरले तुरुन्तै उत्तर नदिनु भएको मतलब चाहिँ मानिसहरूले उद्धार पाओस् भनेर। अनि त्यसकारणले अब अहिलेसम्म तपाईँलाई मैले के कुरा भन्न प्रयास गरेँ भने, मण्डली जुन पब्लिक रूपमा हाम्रो आराधना स्तुति हुन्छ त्यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। त्यही कुरा तपाईँलाई मैले सम्झाउन खोजेको यहाँनिर। अनि अर्को हामी पहिलो तिमोथी दुईको 5 र 6 पद, 5मा चाहिँ के छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ र परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस ख्रिस्ट येशू। अब यो पदमा जति कुरा छ नि तपाईँलाई म एकैछिनमा भन्न सक्दिनँ। पहिलो कुरा त यहाँनिर महत्त्वपूर्ण कुरा एउटा के छ भने, परमेश्वर चाहिँ एउटै हुनुहुन्छ भन्ने कुरा यहाँनिर डिक्लेयर गरिएको छ। परमेश्वर एउटै हुनुहुन्छ, होइन? अनि दोस्रो कुरा चाहिँ मैले कहाँ त लेखेको, अनि यहाँ दोस्रो कुरा चाहिँ त्यो एउटा थियोलोजिकल सत्य, परमेश्वरको वचनको सत्य हो, होइन? त्यो परमेश्वर एउटै हुनुहुन्छ भन्ने मैले लेखेको थिएँ, मेरो नोट चाहिँ यताउता गडबड भयो, किनभने सबै भन्न पनि नभ्याएँ नि। एनिवे ठिकै छ, यहाँनिर दोस्रो पोइन्ट चाहिँ परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थकर्ता पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रिस्ट। त्यसकारण यहाँनिर पहिलो कुरा चाहिँ परमेश्वर एउटै हुनुहुन्छ। कतिचोटि मान्छेहरू मैले भेटेको छु, क्रिस्चियन मान्छेहरू है, मिसिनरीहरू, धेरै वर्ष अगाडि कुरा गर्दैछु, त्यो मान्छेलाई के थाहा थिएन भने नि येशु मात्रै उद्धारको बाटो हुनुहुन्छ। किनभने येशुले योहन्न 14:6 भन्नुहुन्छ, बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तर त्यो मान्छेलाई थाहा थिएन, हिन्दू पनि स्वर्ग जान्छ। कसरी क्रिस्चियनहरू त्यस्तो हुन सक्छन् क्या? विशेष गरी यहाँ अमेरिकामा त्यस्तो मान्छे धेरै छन्, सबै बाटो छ, किन उनीहरूले यो डिसाइपलसिप त गरे हुँदैन नि, सबै चर्चमा डिसाइपलसिपको प्रोग्राम हुँदैन। त्यस कारणले हामीले बुझ्नुपर्ने हुन्छ यहाँनिर त्यही कुरा चाहिँ पावलले यहाँ लेख्दछन् 5 र 6मा, जसले उहाँको वचन पालन गर्छ। कहाँ पढ्दैछु मैले, दुईको 5 र 6, किनभने परमेश्वर एकैजना हुनुहुन्छ, यसमा एकैजना भन्ने शब्द छ, अनि मैले यहाँ पढेको थिएँ परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ। भनेको मतलब मध्यस्थ भनेको चाहिँ परमेश्वरसम्म हामीलाई सम्बन्धमा ल्याउने, अनि त्यसको बारेमा त सुसमाचारमा सबै कुरा हामी सिक्दछौँ। येशू ख्रिस्टले मात्रै त्यो सबै कुरा गर्न सक्नुहुन्छ, किनभने हाम्रो पापको लागि उहाँ पाप बनेर मर्नुभयो। हामीले पहिलो के अरे दोस्रो कोरन्थी 5:17 तलतिर विशेष गरी 21 पदमा हेऱ्यौँ भनेदेखि उहाँ पापै नजान्ने हुनुहुन्थ्यो, तर तपाईँ र मेरो लागि धार्मिकता बन्न सकौँ भनेर उहाँ हाम्रो लागि पाप बन्नुभयो भनेर त्यहाँ हामी देख्दछौँ। त्यसरी यहाँनिर परमेश्वरमा हामीले विश्वास गरेर, येसुमा विश्वास गरेर मात्र हामी उहाँमा उद्धार पाउन सक्छौँ। परमेश्वर एउटै हुनुहुन्छ, दोस्रो कुरा के छ, उहाँमा आउने परमेश्वरको सम्बन्धमा जाने बाटो पनि एउटै छ, जो येशू ख्रिस्ट मात्रै हुनुहुन्छ, उहाँ मात्रै। त्यही कारण तपाईँ र मसँग जो सुसमाचार छ नि, अरूसँग छैन, यो महत्त्वपूर्ण कुरा हो, तपाईँ र मैले बाँड्नुपर्छ ताकि मानिसहरू अनन्त आगोबाट बाँच्न सकुन्। अनि तेस्रो कुरो चाहिँ येशू जो मानिसको रूपमा रूप लिएर जन्मनु भयो, एउटा अर्को विषय छ, येशु प्रभु चाहिँ मानव अवतार हुनु, मानिसको पुत्र पनि भनेर भनिन्छ। वास्तवमा येशु प्रभु जुन दिन पवित्र आत्माबाट बेतलेहेममा मानिस भएर जन्मिनु भयो नि, त्यो मानिस येशु ख्रिस्ट चाहिँ क्रुसमा टाँगिनु भयो। उहाँ परमेश्वर पनि हुनुहुन्थ्यो तर उहाँ पुरै मानिस हुनुहुन्थ्यो। अहिले स्वर्गमा पिताको दाहिने बाहुलीतर्फ चाहिँ त्यो मानिस येशु ख्रिस्ट तपाईँ र मेरो लागि प्रार्थना गरिरहनु भएको छ। यसको बारेमा थुप्रै विषय हामीले अध्ययन गर्न सक्छौँ। त्यस कारणले त्यो एउटा अर्को महत्त्वपूर्ण विषय हो। त्यसकारणले उहाँ मानिसको शरीर लिएर आउनु भएको थियो र मानिसको पापको लागि दण्डित हुनुभयो, जुन चाहिँ मानिसको पापको सट्टामा रिडिम्सन भन्छ, ऱ्यान्सम भन्छ, अनि हाम्रो पापको बदलामा भन्छ, उहाँले चाहिँ हाम्रो लागि बलिदान हुनुभयो। त्यसरी उहाँले हाम्रो उद्धारको लागि मूल्य चुकाउनु भयो। अनि यो विषयमा हामीले मत्ती 20:28, मर्कुस 10:45 पनि पढ्न सक्छौँ। सो सही समयमा, अनि यहाँ 6 पदमा के छ, उहाँले सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पनु भयो। उहाँको बलिदानले, उहाँको प्राण दिएको कुराले, उहाँ मृत्यु हुनुभएको कारणले हामी सबैको छुटकाराको मोल चुक्ता भयो। जुन कुराको गवाही चाहिँ ठिक समयमा दियो, भनेपछि परमेश्वरको समयमा त्यसको गवाही मानिसहरूको उद्धारको लागि आयो। यो पनि एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले तितसमा 1:3 यसको बारेमा के लेख्छ तपाईँलाई, सही समयको बारेमा कुरा गर्दा गलाती 4:4 र 5, हिब्रू 1:1 र 2, तितस 1:3, यो चाहिँ अहिले मैले पढ्न भ्याउँदिनँ। मलाई लाग्छ नेक्स्ट विक हामीले अझै पनि यसको बारेमा कतिवटा कुरा हेर्छौँ। त्यसपछि तपाईँलाई म समय गइसकेको हुनाले म सिद्धिन लाग्यो, कतिको विचार थियो येसु यहुदीहरूको लागि मात्र आएको। त्यतिखेर तपाईँले प्रेरितको पुस्तकको सुरु सुरुमा हेर्नुभयो भने यो यहुदी जो येसुको चेलाहरू कतिजनाले नै, कति यहुदीहरूले त्यस्तो सोचेका थिए येसुसँग। तर जब पत्रुसले पनि दर्शन पायो त पावलले त साँच्ची नै अन्य जातिहरूको प्रेरितको रूपमा म छानिएको छु भनेर कतिचोटि गवाही दिएको कुरा हामी देख्दछौँ। त्यसैले त्यो कुरा हामी त्यहाँ देख्छौँ। अनि यहाँ 7 पदमा के छ, यसको खातिर भनेको चाहिँ सुसमाचारको खातिर म प्रचारक प्रेरित नियुक्त भएँ र विश्वास र सत्यतामा अन्य जातिहरूको निम्ति चाहिँ शिक्षक। म साँचो बोल्दछु, म ढाँट्दिनँ। यो पावलले आफ्नो बारेमा अन्य जातिहरूको लागि पनि येशु प्रभु संसारमा आउनुभयो, किनभने सबैको उद्धारको लागि भनेर हामीले कहाँ पढ्यौँ, 4:2, पहिलो तिमोथी 2, सबै मानिसहरूको मुक्ति, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। त्यस कारण तपाईँ र मैले सबै मानिसहरूलाई सुसमाचार सुनाउनु पर्छ। मुक्ति परमेश्वरले दिनुहुन्छ, तर वचन जो तपाईँ र मैले परमेश्वरको वचन भन्यो भने त्यो वचनले उनीहरूको हृदयमा विश्वास आउँछ, परमेश्वरको आत्माले गर्नुहुन्छ। किनभने सुनाइबाट विश्वास, अनि सुनाइ परमेश्वरको वचनबाट आउँछ। त्यसैले सुसमाचार तपाईँ र मैले बाँड्नुपर्छ भन्ने कुराको प्रष्ट उदाहरण हामी यहाँ देख्दछौँ। सुसमाचार हामीले बाँड्नुपर्छ। अनि दोस्रो तिमोथी 1:11 र हिब्रू 10:25 पढेर म सिद्धाउन चाहन्छु। दोस्रो तिमोथी 1:11 तपाईँलाई म पढ्न चाहन्छु, त्यसपछि आजलाई यति नै राखौँ। तर यो विषयमा हामी अझै हेर्छौँ। यहाँनिर के छन्, जसका निम्ति म प्रचारक प्रेरित अन्य जातिहरूको शिक्षकको रूपमा नियुक्त गरिएको छु। अनि मैले हिब्रू 10:25 भने, यहाँनिर के भने, पावलले अर्को ठाउँमा होइन, तपाईँले धेरै ठाउँ पाउनुहुन्छ पावलले, पावल चाहिँ अन्य जातिहरूको शिक्षकको रूपमा आएका थिए भन्ने कुरा चाहिँ हामीले देख्छौँ। अब हिब्रूमा 10:25 त हामी सबैलाई थाहा छ। हिब्रू 10:25, कसै कसैको आदत भए झैँ हामी एक ठाउँमा भेला हुन नछोडौँ र एक अर्कालाई उत्साह दिँदै रहौँ, अनि त्यो दिन जति नजिक नजिक आउँदै गरेको तिमीहरू देख्छौ त्यही नै बढी हामी यसो गर्ने गरौँ, त्यति नै बढी हामी यसो गर्ने गरौँ। त्यो दिन भनेको चाहिँ येशु प्रभुको आगमनको दिन। त्योभन्दा अगाडि 24 पदमा पढ्नुभयो भने चाहिँ हामी एक ठाउँमा जम्मा हुनुको मतलब चाहिँ के को लागि, कुन उद्देश्यले भने चाहिँ एकले अर्कालाई उत्साह दिने, असल काम गर्न र प्रेम गर्नलाई उत्साह दिने, एकले अर्कालाई बनाउने, वी बिल्ड इच अदर भन्छ अङ्ग्रेजीमा। तर अब कतिजना मान्छेहरू चाहिँ भेला भएपछि चाहिँ कुरा काट्ने हुन्छ, त्यो परमेश्वरको काम होइन। यो कुरोको लागि चाहिँ म घरिघरि दोहोऱ्याइरहेको छु, किनभने त्यो नहोस्, त्यसले हाम्रो आशिष लुटेर लान्छ। हामीले परमेश्वरलाई महिमा दिँदैनौँ, हामी त्यसको लागि चुनिएका होइनौँ। मण्डली येशुको शरीर हो, शरीरमा रोग निस्किनु हुँदैन, ट्युमर आउनु हुँदैन। जुन व्यक्ति गलत काम गर्न थाल्छ त्यो ट्युमर हो, त्यसैले बुझ्नुपर्छ। त्यसैले आजको मुख्य विषय भनेको चाहिँ मण्डली परमेश्वरको सेवामा कसरी चल्नुपर्छ, मण्डली आराधना स्तुति पब्लिकली कसरी सञ्चालन हुनुपर्छ, त्यो शिक्षा अनि पावलले पहिलो तिमोथी 2 अध्यायमा सुरु गरेका छन्। हामीले अरू गहिरो रूपमा हेर्छौँ मण्डली कस्तो हुनुहुन्छ। आज तपाईँलाई मैले जोड दिएर भनेको कुरा के हो, मण्डलीमा प्रार्थनालाई पहिलो प्राथमिकता दिनुपर्छ। किन प्रार्थनालाई दिनुपर्छ भन्ने कुरा चाहिँ त्यसले परमेश्वर फोकस बनाउँछ, त्यसले सेल्फ ह्युमन ह्युमन फोकस होइन। अझ अर्को कुरा, परमेश्वरमा प्रार्थनाले हामी चाहिँ केवल मानव हौ, हामीमा कमजोर छ त्यो कुरा पनि देखाउँछ। त्यसैले हाम्रो प्रार्थना जहिले पनि इमान्दारतामा, एकदमै विनम्रतामा, सत्यतामा हुनुपर्छ। त्यसैले परमेश्वरको मण्डलीमा परमेश्वरलाई सेवा गर्ने, परमेश्वरलाई गाउने, परमेश्वरलाई प्रार्थना गर्ने, अरूलाई सुनाउने होइन। त्यस कारण हामीले आदरणीयपूर्वक गर्नुपर्छ, तर यो परमेश्वरको उपस्थितिमा गर्ने गर्नुपर्छ। हामी यति नै राखौँ। परमेश्वरले हामी हरेकलाई आशिष दिउन्।